तपाईँहरू सबै अन्तसम्म बस्नुहुन्छ, कहिलेकाहीँ म 1.5 घन्टा बोल्छु, त्यस कारण तपाईँलाई अलिकति लामो भयो होला। आज म छिटो सिधाउने कोसिस गर्छु, मेरो कोसिस धेरै जस्तो काम लाग्दैन, तैपनि मैले भनिहालेँ। आज तपाईँको बिचमा गएको हप्ताको कुरा चाहिँ म जहिले पनि सम्झाउनु मन लाग्छ, गएको हप्ता हामीले के हेरेका थियौँ भनेर। मैले धेरै गरिकन गएको हप्ता गलाती 2:20 कुरा गरेको थिएँ, अर्को कुरा चाहिँ युहन्ना 10:10 कुरा गरेको थिएँ। युहन्ना 10:10 येशु प्रभुले भन्नुहुन्छ, म आए ताकि तिमीहरूको जीवन होस् अनि त्यो जीवन चाहिँ प्रशस्तताको जीवन होस्, प्रशस्त मात्राको प्रशस्तताको जीवन। अनि तपाईँलाई मैले भनेको थिएँ त्यो प्रशस्तताको जीवन चाहिँ असाधारण खालकै हुन्छ, किनभने हामीमा येशु ख्रिस्ट हुनुहुन्छ। तपाईँलाई मैले धेरैवटा पदहरू देखाएको थिएँ, कसरी तपाईँ र म परमेश्वरको मन्दिर, पवित्र आत्माको मन्दिर, हामीमा येशु ख्रिस्ट पवित्र आत्मामा जिउनुहुन्छ। त्यस कारण हामी हरेक दिन उहाँको सहायतामा, किन उहाँ हाम्रो बल हुनुहुन्छ। अघि हामीले भजनमा 101 कोर्स गाइरहेको थियौँ, उहाँ हाम्रो बल हुनुहुन्छ। अनि वास्तवमा त्यो वचन, त्यो कोर्स तपाईँले जसै गाउनुभयो, तपाईँले मानिलिनुभयो भने साँच्ची नै तपाईँले अनुभव गर्नुहुन्छ, साँच्ची नै उहाँ हाम्रो बल हुनुहुन्छ। अनि त्यो कुरो हामीले हेरेको थियौँ। तपाईँलाई मैले टपिक्स दिएको थिएँ, अहिले मैले जिउने जीवन कस्तो आधारमा जिइराखेका छौँ, हाम्रो दर्शन के हो। मैले भनेको थिएँ दर्शन बिना मानिस नाश हुन्छ, वचनले भनेको छ। दर्शन भनेको चाहिँ परमेश्वरले हामीलाई के गरेको चाहनुहुन्छ, हाम्रो अल्टिमेट भनेको चाहिँ सबभन्दा मुख्य अन्तिम कुरा के हो, यो चाहिँ परमेश्वरको दर्शन। तपाईँलाई मैले भन्ने गरेको छु अल्टिमेट कुरा, सबभन्दा अन्तिम कुरा चाहिँ हामी ख्रिस्ट जस्तो हुने, ख्रिस्टको स्वरूपमा बन्ने। अनि वास्तवमा पावलले धेरै कुरा गर्छन् यसको बारेमा, अनि गलातीमा उनले भन्छन् तिमीहरूमा ख्रिस्ट नबनुन्जेल मलाई प्रसव पीडा भएको छ। अनि त्यो ख्रिस्ट बन्ने भनेको चाहिँ ख्रिस्ट जस्तै स्वभावको, ख्रिस्ट जस्तै विचारको, सबभन्दा बढी हामी उस्तै हुने, एकता हुने भनेको चाहिँ के कुरा हुन्छ भने, एउटा कुरा विचारमा एकता, योजनामा एकता, अनि हामीले गरेका सबै कुराहरूमा एक हुने कुरा, होइन, माइन्ड, पर्पज अनि एक्सन, अनि सबै कुरा एक हुने कुरा, होइन। जब हामी त्यसरी एक हुन्, त्यसैले मण्डली पनि एक हुने कुरा हामीले बाइबलमा थुप्रै देख्छौँ, सायद आज अलिकति हामी परमेश्वरको वचनबाट त्यो पनि हेर्छौँ। सो यो चाहिँ तपाईँलाई पहिलो गएको हप्ताको कुरा अलिकति सम्झाइराखेको थिएँ मैले, होइन। अनि गएको हप्ताको कुरा गर्दै गर्दाखेरि मैले अस्तिदेखि तपाईँलाई भनिराखेको कुरा के छ भनेदेखि, हाम्रो मण्डलीको यो वर्षको विचार गरिराख्नु पर्ने एउटा के भन्छ नि, रेजुल्युसन, रेभोल्युसन के भन्छ त्यसलाई, यो वर्षको लागि एउटा लक्ष्य भनौँ न, योजना, मुख्य कुरा के हो भनेदेखि चाहिँ बी वान, त्यस्तो खालको हुने जो परमेश्वरले हामीलाई बनाउन चाहनुहुन्छ। उहाँले योजना बनाउनु भएको, हामीलाई रच्नु भएको, सृष्टि गर्नुभएको, कस्तो बनाउनु है, ख्रिस्ट जस्तो, होइन, बी वान लाइक ख्रिस्ट, ब्रिङ वान, एउटा आत्मालाई ख्रिस्टमा ल्याउँ। अझै पनि तपाईँको मण्डलीमा नयाँ व्यक्ति उठेको देखिनँ, त्यसको मतलब तपाईँ काममा लाग्नु भएको छैन। जबसम्म तपाईँ लाग्नुहुन्न नि, तपाईँले बोलेको कुरा सत्य हुँदैन। म क्लियर भनिदिन्छु, तपाईँ जस्तै म पनि थिएँ, म चाहिँ ल्याउनु प्रयास गरेको छु क्या। एनिवे, चित्त नदुमाउनुहोस् है, तर यो कसैको लागि गर्ने होइन, यो प्रभुको लागि गर्ने। मण्डली प्रभुको शरीर हो, यो मण्डली व्यक्तिको हुँदैन। कहिलेकाहीँ हामीहरू मण्डलीमा आउँदाखेरि के विचार गर्छौँ भने, यो फलानु व्यक्तिको, अनि हामी जहिले पनि मण्डलीलाई बरु भाँड्छौँ, ल्याउँदैनौँ। यस्तो पनि देखाएको छु मैले, शैतानले काम गरे हुन्छ त्यसमा, थाहा छ तपाईँलाई, शैतानको स्वभाव हो त्यो। जहाँ जहाँ नेगेटिभ कुरा भन्छ नि, नेगेटिभ, नकारात्मक, क्रिटिसाइज, मान्छेको विरोध, मान्छेलाई भड्काउने कुरा, अर्काको कुरा सुन्ने, तपाईँ त्यो सोचमा हुनुहुन्न। जब तपाईँले अर्को मान्छेलाई भेट्नुहुन्छ, उसले केही न केही कुरा मण्डलीको खराबी बोल्छ, त्यो शैतानद्वारा आएको कुरा हो, तपाईँले त्यसलाई इन्कार गर्नुपर्छ। जबसम्म तपाईँले त्यो सिक्नुहुन्न नि, तपाईँ सिकार बन्नुहुन्छ यो कुरो एकदम। त्यसैले ब्रिङ वान, परमेश्वरमा नयाँ व्यक्ति ल्याउनुहोस्। तपाईँलाई केही मतलब छैन को मान्छे कसरी जियोस्, तपाईँ आफू ठिक जिउनुपर्छ। वास्तवमा बाइबलमा यो कुरा छ, आज त्यो कुरा हामी सिक्छौँ। परमेश्वरले हेर्नुहुने चाहिँ हामीले के सोच्दैछौँ, हामीले के गर्दैछौँ, हामीले के भन्दैछौँ, त्यसमा धार्मिकता। अघि हामीले हेरेको हो भजन सङ्ग्रह 92 होइन, धर्मी मानिसहरू अरूको न्याय गर्ने, अरूको गलत खोइलाउने, तिम्रो मण्डलीमा यो अगुवा ठिक छैन, त्यो विश्वासी ठिक छैन, यो परमेश्वरको काम, यो मानिसको काम होइन। तपाईँको आफ्नो जिम्मेवारी पुरा गर्ने, त्यो चाहिँ ख्रिस्टको स्वभावमा बन्दै जाने, मानिसहरूलाई ख्रिस्टमा ल्याउने अनि मानिसहरूलाई ख्रिस्टमा हुर्काउने, बिल्ड वान। यो चाहिँ तपाईँहरू मेरो जीवनमा हरेक व्यक्तिले सुत्नु अगाडि उठ्ने बित्तिकै तपाईँको मनमा त्यो हुनुपर्छ, अनि त्यो तपाईँको मनमा परमेश्वरसँग हुन्छ, परमेश्वरसँग यो तपाईँले सुरु गर्नुपर्छ। थाहा छ तपाईँलाई कतिजना मानिसहरू ख्रिस्टमा विश्वास गर्छन्? अनि मैले त धेरै जस्तो बत्तिसमा दिनु अगाडि सम्झाउँछु यो ख्रिस्टमा विश्वास गर्नुको मतलब के हो, क्रिस्चियन हुनुको मतलब के हो, धेरै सम्झाउँछु मान्छेहरूलाई, चाहिने प्रश्न गर्छु, उनीहरूले उत्तर दिन्छन्। थाहा छ तपाईँलाई मेरो आधार चाहिँ त्यो मान्छेले गरेको उत्तर अनुसार, उसले बोलेको कुरा अनुसार मैले गर्न मिल्छ। तर तपाईँले बोल्दाखेरि के तपाईँले ख्रिस्टसँग साँच्ची नै बोल्नुभयो, संसारलाई त्याग्नुभयो, पापबाट क्षमा माग्नुभयो, ख्रिस्टलाई मात्रै पछ्याउने निर्णय गर्नुभयो कि भएन? यो कुरो तपाईँको कुरा हो, धेरैचोटि मान्छेहरूले बुझ्या छैन। त्यही कारण त संसारकै जीवन जिउँछन्, संसारकै राजनीतिको तरिका चर्चमा पनि देखिन्छ। थाहा छ यो शैतानको काम हो। त्यसकारण आज हेरौँ प्रभुको प्रार्थनाबाट हामी सुरु गर्छौँ, आज प्रभुले गर्नुभएको प्रार्थनाको वचनबाट आज हामी हेर्छौँ। त्यसकारणले हामी परमेश्वरको मण्डलीको बारेमा आज हेर्नेछौँ। अनि तपाईँलाई थाहा छ यो मण्डलीको बारेमा बाइबलमा हरेक ठाउँमा परमेश्वरको मण्डली, परमेश्वरको राज्य, परमेश्वरको चेला, परमेश्वरका जनहरू, येशूका येशूका चेलाहरू अनि परमेश्वरको छोराछोरी, जे भने पनि एउटै व्यक्ति, हामी मसीही भन्छौँ। क्रिस्चियन भनेको अर्को शब्द, मसीही पनि भन्छौँ, क्रिस्चियन होइन, मसीहका चेलाहरू, मसीही कुरो बुझ्नुहुन्छ। त्यस कारणले यहाँनिर तपाईँलाई 2-3 कुरा लेखेको छु। मण्डलीको मुख्य उद्देश्य, तपाईँले मण्डली भन्ने बित्तिकै के सोच्नुपर्छ, तपाईँ सबै एक एकजना मण्डली, हरेकजना मण्डली, एक एकजना नयाँ जीवन पाएको, शैतानको कुरा त्यागेको, आफैलाई क्रुसमा टाँगेको, अब अर्काको क्रिटिसाइज र खराबी बोल्ने कुरा पनि सँगसँगै त्यागेको। त्यही कारण पावलले, त्यो पनि म तपाईँलाई घरिघरि पढ्छु, 2 कोरिन्थी 5:17, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, अनि पुरानो गएको छ, सबै नयाँ आएको छ। अनि वास्तवमा यो सबै कुरा परमेश्वरबाट भएको हो, त्यहाँ लेखिएको छ 2 कोरिन्थी 5:17। यो हरेक व्यक्ति ख्रिस्चियन हुने तरिका हो, अनि ती व्यक्तिहरूलाई परमेश्वरले ख्रिस्टद्वारा आफैसँग मिलापमा ल्याउनु भयो, त्यो व्यक्ति ख्रिस्चियन हो। जो मान्छे नयाँ भएको छैन, ख्रिस्टले उसको हृदयमा काम गरेको छैन, उसले पाप गर्ने कुरालाई त्यागेको छैन, अझै मूर्ति पूजाको कुरा पनि त्यागेको छैन। कतिजना मान्छेहरू, मलाई थाहा छ, नाम भन्दिनँ, मलाई यो कुरा भन्दा तपाईँलाई अलिकति नराम्रो नलागोस्, तर मैले जानेको छु मान्छेहरू चर्चमा आउँछन्, विश्वास गर्छन्, क्रिस्चियन भन्छन्, बत्तिसमा लिन्छन्, आफ्नै परिवारलाई, आफ्नै छिमेकलाई, आफ्नो काम गर्ने ठाउँमा म चाहिँ क्रिस्चियन भनेर कहिल्यै भनेको छैन। अनि कहिलेकाहीँ त्यहाँ केही कोही कुरा गर्नु पर्यो जुन चाहिँ मूर्ति पूजासँग हुन्छ, उनीहरू सँगसँगै जान्छन्। प्रियहरू, त्यसो गर्दा तपाईँले परमेश्वरको विरुद्ध खडा हुनुहुन्छ। तपाईँ र म ख्रिस्टका हौँ भने मानिसहरूको अगाडि ख्रिस्टलाई घोषणा गर्न सक्नुपर्छ, अनि त्यो घोषणा गर्ने शक्ति तपाईँले पाउनुभयो भने तपाईँ चुप रहनुहुन्न। बाइबलमा पढ्नुहोस् त, अरू त के, प्रेरित 2 अध्यायमा जब पेन्टिकोस्ट आउँछ त्यसपछि पत्रुसको मुख खोलेको तपाईँ देख्नुहुन्छ, त्यसपछि हरेक व्यक्तिको, पावलको, अनि त्यस्तै मण्डलीको इतिहासमा धेरै व्यक्तिहरूको मुख खोलेका छन्, तर येशूलाई पाएका व्यक्तिहरू, उहाँबाट परिवर्तन भएका व्यक्तिहरू साँच्ची नै उहाँको शक्तिमा बोल्छन्, आफ्नो शक्तिमा होइन, आफ्नो बुद्धिमा होइन। तपाईँले त्यही कारण घमण्ड गर्न मिल्दैन, हामी घमण्ड गर्ने त हुँदै हुँदैन, हामीले गरेको कामको लेखा लिने हुँदैनौँ हामी। यो धेरै मान्छे यो के भन्छ त्यसलाई भने नि के भन्छ एक्सन रियाक्सन रियाक्सन रियाक्सनरी हुन्छन् क्या धेरै। रियाक्सनरी भनेको चाहिँ कुन बेला कसले के भन्छ त्यसले उनीहरूलाई सधैँ असर गरेका हुन्छ। उनीहरू आत्मामा कहिले तल पुग्छन् कहिले माथि पुग्छन्, उनीहरूको मुड कहिलेकाहीँ खुसी हुन्छ कहिलेकाहीँ बेखुसी हुन्छ। एक दिन उनीहरू नाच्दै आउँछन् अर्को दिन चर्चै आउँदैन। त्यस्तो मान्छेहरू परमेश्वरलाई पुरा भरोसा राखेका हुँदैन, उनीहरूले पवित्र आत्माको बदलाउलाई सिकेको हुँदैन, उनीहरूले साँच्ची नै नयाँ जीवनको अनुभव गरिसकेका हुँदैन। प्रियहरू बुझ्नु पर्यो, यहाँनिर मण्डलीको उद्देश्य भनेको हरेक क्रिस्चियनको उद्देश्य परमेश्वरको पवित्रता प्रतिबिम्बित गर्ने भनेको चाहिँ तपाईँको जीवन र बोली जसरी बदल्या छ नयाँ सृष्टि भएर त्यहाँबाट परमेश्वरको पवित्रता देखिन्छ। पवित्र भनेको चाहिँ अलग्गै भिन्दै अङ्ग्रेजीमा सेट अपार्ट भन्छ, त्यो भनेको चाहिँ केवल परमेश्वरको महिमाको उद्देश्यलाई अलग गरेको, उसको जीवनमा मूर्तिको काम संसारको काम स्वार्थको काम घमण्डको काम अर्काको विरोध गर्ने काम बन्द हुन्छ। उसले केवल कसैले खराब गर्यो भने जाँच्ने कुरा पनि बन्द हुन्छ प्रियहरू। यो जाँच्ने काम तपाईँ र मेरो भने याकुबले प्रष्ट हामीलाई सिकाएको छ, हामी जब अर्कालाई जाँच्न थाल्छौँ हामी प्रभुको सिंहासनमा आफैलाई राख्न थाल्छौँ, जुन चाहिँ हामी योग्यका छैनौँ प्रियहरू। अरूलाई ठिक गर्ने प्रभु हुनुहुन्छ, तपाईँले मैले के पनि गर्नु पर्दैन। जब मान्छे गेम खेलिरह हुन्छ खेल गरिरह हुन्छ नि, उनीहरूमा परमेश्वरको दण्ड आउँछ, तपाईँलाई त्यसको चिन्ता प्रार्थना गर्नुहोस्। तर प्रार्थना के गरी गर्नुहोस्, त्यो मान्छेलाई परमेश्वरको आशिष माग्नुहोस्, त्यो मान्छेलाई ठिक गर्नुहोस् प्रभु भन्नु परेन। किनभने कुनै पनि खराब अथवा असल मान्छेको हरेक रातका दिनका हरेक सेकेन्ड सेकेन्डका कुरा, यो कुरो तपाईँले सम्झिराख्नुहोस्, प्रभुलाई थाहा छ। तपाईँले यदि खराब गर्नुभयो, तपाईँले गलत सोच्नुभयो, कसैको बारेमा अर्को ठाउँमा सत्य पनि नभएको कुरा बढाइ चढाइ भनेर विरोध गरेर फुटाइदिनु भयो, प्रियहरू तपाईँ कसको ग्याङमा हुनुहुन्छ थाहा छ? डरलाग्दो कुरा हो यो, नबुझेर कतिजना मान्छे खेलिरहेका छन्, तर तिनीहरूमा दण्ड चाहिँ परमेश्वरको दण्ड आउँछ, बाइबलमा क्लियर छ प्रियहरू। त्यस कारणले पवित्रताको प्रतिबिम्ब गर्ने व्यक्ति हरेक बोली र जीवनमा देयर लाइफ्स देयर लिप्स पवित्र हुन्छ, परमेश्वरको स्वभावको हुन्छ। दोस्रो कुरा, परमेश्वरको महिमा प्रकट गर्ने, उसले जे जे गर्छ परमेश्वरको इच्छा गर्छ, परमेश्वरलाई प्रशंसा दिन्छ, एकअर्कामा विनम्र भएर एकतामा बाँधिन्छ। जहाँ जहाँ मानिसहरू परमेश्वरको आत्माको एकतामा बाँधिन्छन् उनीहरू के हुन्छ, त्यहाँ परमेश्वरको महिमा प्रकट हुन्छ। जसरी तपाईँ मण्डलीमा अहिले बसिराख्नु भएको छ नि, तपाईँ मनैदेखि परमेश्वरमा समर्पित भएर पश्चातापी भएर एकअर्काप्रति आदरणीय भएर एकअर्कामा एक मनको भएर कसैप्रति डाहा ईर्ष्या तितोपना नराखेर आउनुभयो भने के हुन्छ, अनि परमेश्वरको अगाडि आफैलाई समर्पण गर्नुभयो भने के हुन्छ, त्यहाँनिर परमेश्वरको उपस्थिति हुन्छ। जहाँ परमेश्वरको उपस्थिति हुन्छ त्यहाँ आनन्द हुन्छ। लौ जाउँ है सियोनसम्म, तपाईँले कोरस गाउनुहुन्छ नि, किनभने सियोनमा परमेश्वरको उपस्थिति छ, त्यहाँ आनन्दै आनन्द छ। त्यो गीत गाउँछौँ नि हामी, होइन प्रियहरू? तपाईँ आनन्दको अनुभव गर्नुभएको छैन भने सायद तपाईँले अझै पनि आफैलाई प्रभुको अगाडि रित्याउनुपर्छ। त्यस कारण हाम्रो मण्डलीको काम प्रभुको महिमा प्रकट गर्ने, अनि अन्तिम तेस्रो कुरा चाहिँ ख्रिस्टको निम्ति गवाही बन्ने। यो ख्रिस्टको गवाही बन्ने कुरा चाहिँ यो पनि अर्को विषय हो। धेरैचोटि उदाहरणको लागि तपाईँलाई मैले यहाँबाट सिकाइराखेको छु, किन गरिराखेको छु, हप्ता हप्ता तिन वर्ष भयो। धेरै मान्छेको विचारमा यो चाहिँ सिलास खड्काको चर्च हो, यहाँ यो चर्च बढेपछि उसको नाम ठुलो हुन्छ, त्यस्तो पनि सोचेको जस्तो लाग्छ मलाई। कहिलेकाहीँ म त्यस्तो खालको साइन देख्छु प्रियहरू, सिलास खड्का केही होइन, एउटा भुसुन हो। याकुबलाई परमेश्वरले के भन्नुभयो, यसैया 40 अध्याय कि 41 ए भुसुना, हेर्नुहोस् हामी त भुसुना हो तर परमेश्वरको मण्डली हो। तपाईँमा त्यस्तो सानो सोच आउनु हुँदैन, तपाईँले त्यस्ता गलत गर्दै हुनुहुन्छ भने तपाईँ परमेश्वरको नाउँमा शैतानको हतियार हुनुहुन्छ। यो कुरो क्लियर बुझ्नुपर्छ। त्यस्तो भयो भने तपाईँ मण्डलीमा सबै एक भएर लागेको हुन्छ, एक भएर कोही पनि विद्रोह गरिराखेको हुँदैन। धेरै मान्छेहरूको जीवन देख्दा मलाई जहाँसम्म लाग्छ उनीहरू नयाँ जन्म पाएका छैनन्। सबै कुराको ज्ञान छ, यहाँसम्मको मण्डलीको अगुवाको ठाउँमा पुगिसक्यो, तर सायद नयाँ जन्म पाएको छैन। तपाईँहरू ममा नयाँ जन्म छ भने ख्रिस्ट हामीमा हुनुहुन्छ, हाम्रो पवित्रता, हाम्रो महिमा ख्रिस्टको महिमामा हुन्छ। त्यो मत्ती 5:14 संसारको ज्योति अनि स्वरमा हामी ख्रिस्टमा चम्किन्छौँ अनि यसरी परमेश्वरको महिमा गर्छौँ। प्रियहरू, आज हामीले विचार गर्दै गर्दा यो गर्नुपर्छ। अनि आजको विषयमा अझै म गएको छैन, तर तपाईँलाई म एउटा पद पढ्न चाहन्छु, एउटा पद एकताको सम्बन्धमा पढ्न चाहन्छु। अनि यो कुरो तपाईँले मनमा राख्नुहोस्। जसै हामी वचन सुन्दै गर्छौँ, फिलिपी 1:27 पावलले प्रार्थना गर्छन् फिलिपीहरूको लागि, केवल तिमीहरूको जीवनको चाल ख्रिस्टका सुसमाचारको योग्य होस्। यो वाक्यलाई तपाईँ मनन गर्नुहोस्। हाम्रो जीवन अनि चाल ढाँचा भन्छ नि रोमीमा पावलले 12 के भन्छन्, संसारको ढाँचामा नचल, तर यहाँ के चल्नु पर्यो, सुसमाचारको योग्य। म चाहे आएर तिमीहरूलाई तिमीहरूलाई देखौँ, चाहे अनुपस्थित रहौँ, म तिमीहरूको बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू, अब यहाँनिर सुन्नुहोस् है, एउटै आत्मामा दृढ भई खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। यो कुरो चाहिँ मण्डलीमा हुनुपर्ने कुरा, एउटै आत्मामा दृढ बनी खडा हुने, एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्ने मण्डलीहरूमा एकता यसरी आउनुपर्छ। हरेकले ख्रिस्टमा मान्छेलाई बचाउने कुरामा एक हुनुपर्छ। आज मण्डलीमा को आ छैन, हरेक व्यक्तिलाई थाहा हुनुपर्छ, किनभने ख्रिस्टको शरीरमा एउटाको अनुपस्थिति थाहा हुन्छ। प्रियहरू, के तपाईँले यो सुरु गर्नुभएको छ? आज हाम्रो प्रश्न यही हो, होइन भने ब्याक जानुहोस्। सायद तपाईँले 20 पहिला विश्वास गर्नुभयो होला, त्यो बेलामा पश्चाताप गरेका थिएन कि? त्यसपछि गरेका पापहरू क्षमा माया छैन कि? कुन दिन तपाईँले संसारलाई त्यागेर आफैलाई क्रुसमा टगाएर येशूको पछि लाग्नुभयो, त्यो दिन मात्रै सुरु हुन्छ त्यो जीवन। अनि मात्र तपाईँ ख्रिस्टको गवाही हुन सक्नुहुन्छ। तपाईँमा ख्रिस्ट नै हुनुहुन्न भने तपाईँको शरीरले गरेको शक्तिले के पनि हुँदैन होला। मान्छे हाम्रो हजारौँ पछि लगाउन सकिन्छ। कतिजना मान्छेहरूले के भन्छन्, मैले यति प्रचार गरेँ, यति वक्ति सुन्दै, यति सबै गरेँ, तर त्यो हुनसक्छ, तिमीहरू त्यस्तो मान्छेमा जीवनै छैन। त्यो जीवन हुने एउटा तरिका छ, ख्रिस्टमा पश्चाताप गरेर उहाँलाई आफ्नो जीवन सुम्पने, अनि त्यो कुरो चाहिँ मण्डलीको उद्देश्य। त्यस कारण आज तपाईँलाई यी कुराहरू म तपाईँलाई एक्सप्लेन गर्न चाहन्छु। आज प्रत्येक मसिही भनेको चाहिँ ख्रिस्चियन विश्वासीको साँचो उद्देश्य ख्रिस्टको साक्षी हुनु हो, होइन? तिनवटा मध्ये परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, परमेश्वरको महिमालाई प्रकट गर्ने, अनि यहाँ चाहिँ के छ, ख्रिस्टको साक्षी हुने। प्रत्येक क्रिस्चियन साँचो उद्देश्यमा ख्रिस्टको साक्षी हुने, होइन? त्यस कारणले शैतानबाट सुरक्षित हुनुको अर्थ के हो? ख्रिस्टको साक्षी हुँदाखेरि जब हामी ख्रिस्टमा हिँड्दछौँ, हामी शैतानको पासोमा पर्न सक्छौँ। आजको वचनमा यो येशू प्रभुले प्रार्थना गरेको युहन्ना 17 हामी हेर्नेछौँ केही, होइन? 17 धेरै भाष छ, तर म एकदम मोटामोटी छोटो छोटो कुरा एक दुईवटा मात्रै हेरिराखेको छु। तर त्यहाँनिर शैतानबाट अथवा दुष्टबाट सुरक्षित राख्नुहोस् भनेर चेलाहरूको लागि येशू प्रभुले प्रार्थना गर्नुहुन्छ। हामीलाई शैतानबाट कसले जोगाउँछ, यो प्रश्नको उत्तर हामी खोज्छौँ। परमेश्वरको निम्ति कसलाई बचाउन सकिन्छ, परम प्रभुको निम्ति कसलाई बचाउन सकिन्छ, हामी कसरी पवित्र हुन सक्छौँ? पवित्र कुरा चाहिँ अघि मैले तपाईँलाई भने, पवित्रता प्रतिबिम्ब गर्ने भनेको चाहिँ हामीबाट रिफ्लेक्ट, पवित्रतालाई प्रतिबिम्ब। त्यसैले हामी कसरी रिफ्लेक्ट गर्न, पहिला त पवित्र हुनु पर्यो नि, होइन? जसरी भाँडालाई सर्फ लगाएर भीम पाउडर लगाएर चमक्क चम्किन्छ भने तपाईँ र मेरो जीवन केले चम्किन्छ? यो कुरो वचनमा हामीले प्रष्ट पाउँछौँ। संसारले कसरी ख्रिस्टमा विश्वास गर्न सक्छ? संसार भनेको चाहिँ विश्वास नगरेका व्यक्तिहरू। ती संसारमा कोही तपाईँको आफ्नै नजिकको परिवार हुन्छन्, कोही साथीहरू, एकदमै कसै कसैको त के भन्छ बढी, बेस्ट फ्रेन्डहरू हुन्छन्, कसैको छिमेकीहरू हुन्छन्, हामी ती छिमेकीसँग यत्तिकै मिल्छौँ के तपाईँले ख्रिस्टको बारेमा उनीहरूलाई घोषणा गर्नुभयो, जुन दिनसम्म गर्नुहुन्न तपाईँले ख्रिस्टको निन्दा गर्नुहुन्छ, बुझ्नुहुन्छ, किन उनीहरूको अगाडि तपाईँले ख्रिस्टलाई कहिले उचाल्नु भएन। बाइबलमा राम्रोसँग पढ्नुहोस्। त्यसैले संसारले ख्रिस्टमा विश्वास कसरी गर्न सक्छ, जागृति कसरी आउँछ, रिभाइभल, तपाईँले जागृति 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 भन्नुहुन्छ, वास्तवमा जागृति के हो, जागृति तपाईँ र ममा ख्रिस्ट आत्मामा जिउनु भएको कुरा चाहिँ जब व्यवहारमा देखा पर्छ, त्यहाँ परमेश्वरको उपस्थिति र परमेश्वरको काम हुन्छ, त्यहाँ परमेश्वरको महिमा हुन्छ, तपाईँ र म ख्रिस्टमा पवित्र जीवन जिउन थाल्छौँ, त्यही जागृतिको जीवन, त्यहाँ चाहिँ पवित्र आत्माको काम हुन्छ, परमेश्वरको शक्ति प्रकट हुन्छ। मण्डलीको उद्देश्य के हो र मण्डलीले आफ्नो उद्देश्य कसरी पुरा गर्न सक्छ, वाट इज द पर्पस अफ द चर्च, अनि त्यसलाई कसरी पुरा गर्न सक्छ, यो विषयहरूमा हामी विचार गर्छौँ जसै हामी आजको वचन हेर्न थाल्छौँ। यहाँ प्रभुले प्रार्थना, अब तपाईँलाई सुरुमा सुरुमा तपाईँलाई मैले योहन्न 10 अध्यायको एक दुईवटा पद, दुई तिनवटा पद पढ्न चाहन्छु, अनि त्यसपछि हामी योहन्न 17 अध्याय हेर्नेछौँ। 10 अध्यायको 26 29 हामी हेरौँ। तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरा भेडा मध्येका होइनौ। कति मान्छेले विश्वास गरे भनेर अभिनय गर्छन् तर भित्र हृदयमा ख्रिस्टलाई प्रभु बनाएको छैन, त्यसै कारण उनीहरू पापमा पनि छन्, उनीहरू स्वार्थमा, उनीहरू धनै कमाउने कुरामा, आफैलाई नम्बर वान बनाउने कुरामा सबै खालको हट्टन्ड चलाउँछन्। त्यस्ता व्यक्तिहरू ख्रिस्टका होइनन्, झुक के भन्छ त्यसलाई, धोकामा नपर भनेको छ नि बाइबलमा। अनि 27 पदमा मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तपाईँ उहाँको भेडा हुनुहुन्छ भने उहाँले तपाईँलाई चिन्नुहुन्छ, तपाईँले उहाँको स्वर सुन्नुहुन्छ, अनि तपाईँ उहाँलाई पछ्याउनुहुन्छ। भनेको प्रभुलाई पछ्याउनु भनेको के हो, उहाँको स्वभावमा, उहाँको लक्ष्यमा, उहाँको विचारमा, उहाँको जस्तै मन। फिलिपी 2:5 पावलले के भन्छ फिलिपीका विश्वासीहरूलाई, तिमीहरूमा पनि येशूमा जस्तो, येशूको जस्तो मन छ त्यस्तै मन होस्, पवित्र अनि प्रेमी। त्यसपछि यहाँ 28 पदमा छ, तिमीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिल्यै नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। वास्तवमा यो कति गहन वचन छ, कहिल्यै नष्ट हुने छैनन्, जुन जीवन येशु प्रभुले तपाईँ र मलाई दिनुहुन्छ यहाँ त्यही लेखेको छ, म अनन्त जीवन दिन्छु कसलाई, उहाँको स्वर सुन्ने र उहाँको पछि लाग्नेलाई, जो उहाँका भेडाहरू हुन् उहाँले अनन्त जीवन दिनुहुन्छ। तपाईँ उहाँको पछि लाग्नु भएको छ, मैले अघि सुरुमा भने नि कुनै न कुनै पास्टरले तपाईँलाई बप्तिस्मा दिएको छ भने उसले तपाईँलाई चाहिने जति सबै कुरा भन्या हुन्छ, तपाईँलाई सोध्या हुन्छ, तपाईँले जवाब ठिक दिया भएर तपाईँलाई बप्तिस्मा दिया हुन्छ, तपाईँलाई मण्डलीमा सदस्य बनाएको हुन्छ। तर तपाईँले साँच्ची नै मनमा त्यही अनुसार गर्नु भएको छ, जीवनमा जिउनु भएको छ, त्यो चाहिँ मुख्य कुरा हुन्छ। तपाईँले भनेको कारणले पास्टरलाई अगुवालाई ठिकै भयो, उसले गल्ती गरेन, तपाईँलाई बप्तिस्मा दियो, विश्वास गरायो, तर तपाईँले गराएको छैन भने दोषी तपाईँ हुन्छ। त्यस कारण जसले पक्का ख्रिस्टलाई विश्वास गर्छ, संसारलाई त्यागेर उहाँको पछि लाग्छ, अनन्त जीवन दिनुहुन्छ, त्यो अनन्त जीवन जो ख्रिस्टबाट आएको कहिल्यै नष्ट हुँदैन भनाइको मतलब, जुन व्यक्ति येशूमा पक्का विश्वास गर्छ उसको कहिले पनि जीवन अब खोसिँदैन, अब नष्ट हुँदैन। कति कति राम्रो यो महत्त्वपूर्ण वचन छ यहाँ, कसैले तिनीहरूलाई मेरो हातबाट खुसी लैजाने छैन, कसैले कुनै कुराले। अनि पावलले रोमी 8 अध्यायको अन्ततिर भन्छन्, परमेश्वरको प्रेमबाट कुनै कुराले खोज्न सक्दैन, किनभने हामीसँग हुनुहुने संसारमा हुनेभन्दा महान हुनुहुन्छ। अनि यो योहन्न 10:29 म पढ्न चाहन्छु, मेरा पिताले ती मलाई दिनुभएको छ उहाँ सबैभन्दा महान हुन्छ। ती भनेको को, त्यो भेडाहरू जसलाई उहाँले अनन्त जीवन दिनुहुन्छ र कसैले खोज्दैन किनभने पिताले दिनुभएको हुनाले। बाइबलमा के छ, संसारको उत्पत्तिभन्दा अगाडि परमेश्वरले हामीलाई चुन्नुभयो, नियुक्त गर्नुभयो भन्ने वचन छ। प्रियहरू हो, यदि तपाईँ चुनिएको हुनु रहेछ भने तपाईँले प्रभुलाई पछ्याउँदाखेरि अत्कल्चा होइन, संसारलाई त्यागेर पुरा हृदयले पछ्याउनुहुन्छ, तपाईँ बदलिएको हुन्छ। अनि यहाँनिर मेरो पिताले मलाई दिनुभयो, अनि यहाँ एउटा शब्द छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ। महान भन्ने कुराबाट दुईवटा कुरा हुन्छ, एउटा चाहिँ अनुग्रही, प्रेमी, दयालु, करुणादायी, अर्को चाहिँ सर्वशक्तिमान। त्यही कारण उहाँको हातबाट कसैले लानु सक्दैन, पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लैजाने छैनन्, किनभने उहाँ त सबैभन्दा महान हुनुहुन्छ। अनि येशु प्रभुले अन्तमा योहन्न 10:30 भन्नुहुन्छ, पिता र म एकै हौँ। प्रियहरू हो, त्यो त्यसकारण पवित्र आत्मा तपाईँ र ममा आएर रहनुहुन्छ। हामीलाई पवित्र आत्माको मन्दिर 1 कोरिन्थी 3:16 होइन, त्यसपछि 6 अध्यायमा पनि भनेको छ, पवित्र आत्माको मन्दिर। त्यसकारणले तपाईँ र ममा पवित्र आत्मा रहनु हुँदाखेरि के हुन्छ, पिता रहनुहुन्छ, परमेश्वर रहनुहुन्छ, त्यही कारण परमेश्वरको मन्दिर, येशु प्रभु रहनुहुन्छ, किनभने पवित्र आत्मा येशु प्रभुको आत्मा पनि हुनुहुन्छ। त्यसकारणले तपाईँ र म मण्डलीको हिसाबले, परमेश्वरको छोराछोरीको हिसाबले, उहाँको पवित्रता, उहाँको महिमा र उहाँको गवाही तब मात्रै हुन सक्छौँ जब उहाँलाई हामी यसरी पछ्याउँछौँ, होइन? उहाँले दिनुभएको प्रशस्तताको जीवन चाहिँ साँच्ची नै प्रशस्तताको जीवन हुन्छ। अब तपाईँलाई म 2-3 पद यहाँबाट पढ्न चाहन्छु। यो 17 अध्याय योहन्ना, येशु प्रभुले क्रुसमा जानुभन्दा अगाडि गर्नुभएको प्रार्थना, संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु, तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरू मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। सबभन्दा पहिलो कुरा के हुन्छ, योभन्दा अगाडि हेर्नुभयो भने पितालाई र प्रभु येशूलाई चिन्नेमा चाहिँ अनन्त जीवन हुन्छ। अनन्त जीवन भनेकै उहाँसँग सम्पर्क हुने, उहाँलाई चिन्ने भन्ने छ। अनि त्यो चिन्ने कसरी हुन्छ, उहाँको वचन पालन गरेर। वास्तवमा बाइबलमा के छ, परमेश्वरको वचनले हामीलाई शुद्ध गर्छ, पवित्र गर्छ। आज यो त्यो कुरा हामी यहाँ पनि हेर्छौँ। त्यसपछि योहन्न 17:11 के छ, म फेरि संसारमा रहँदिन र तिनीहरू त संसारमा रहन्छन्, को जो चाहिँ पिताले दिनुभएको जो येशूमा बाँचेका छन् उनीहरूको बारेमा, चेलाहरूको बारेमा, म चाहिँ तपाईँ कहाँ आइरहेछु, पवित्र पिता तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्। अनि सुरक्षाको लागि येशु प्रभुले प्रार्थना गर्दै हुन्छ, हामी जस्तै तिनीहरू पनि एक हौन। सबभन्दा पहिलो कुरा यहाँ एक हौन भन्ने कुरा 17 अध्यायको प्रार्थनामा प्रभु येशूले यहाँ 11 पदमा भन्नुहुन्छ, एक हुने कुरा। अनि तपाईँलाई एकताको बारेमा अघि फिलिपीको पत्रमा र एफिसी पनि तपाईँले 4 अध्यायमा पढ्न सक्नुहुन्छ, 1-3 एक हुने कुरा, सारा दिनता नम्रता धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। सी, हामीले प्रयत्न गर्ने कुरा पनि छ यहाँ। त्यसकारणले तपाईँ र म एक हुने कुरा, यो व्यक्ति व्यक्तिको कुरा हो। तपाईँले कहिल्यै पनि, कतिजना मान्छेहरू चाहिँ क्रिस्चियन चाहिँ भएका छन् तर उनीहरू छुट्टै बसेर आफ्नै तरिकाको, के तपाईँ साँच्चै नै येशूको शरीरको अङ्ग हुनुहुन्छ मण्डलीमा? आफ्नै तरिकाको हुनै सक्दैन। तपाईँ र म त एकअर्कामा जोडिएका हुन्छौँ, शरीरको अङ्ग, एकले अर्काको सहयोगमा बाँच्ने, हामी एक्लै हुनै सक्दैनौँ। कतिजना मान्छेहरू एक्लै छन्, उनीहरूलाई मन लागेको कुरा गर्छन्, उनीहरूले जे पनि ठेटिदिन्छन्, के ख्रिस्टलाई हृदयमा राखेर यो बोल्न सकिन्छ? जाँच्ने कुरा हो, हामीले आफैलाई जाँचेनौँ भने धेरै ढिला हुन्छ। त्यसकारणले तपाईँलाई म सरसर्ती आजको विषय भन्न चाहन्छु, यहाँ प्रभुले प्रार्थना गर्दा चेलाहरूको जीवनको गलत कुरा केही पनि भन्नु, तपाईँले एफिसी के अरे योहन्नाको 17 अध्यायको तलदेखि माथिसम्म हेर्नुहोस्, चेलाहरूको नेगेटिभ कुरा, चेलाहरूको जीवनमा भएका समस्याहरू, उनीहरू त को ठुलो भन्ने, येशूको दाहिने बायाँ को बस्ने भन्ने धेरै ठुलो हौडबाजी थियो उनीहरूको बिचमा पनि, समस्या थियो, तर त्यहाँ के पनि लेख्नु भएको छैन। देख्नुहुन्छ, के पनि लेख्नु भएको छैन त्यसबाट। अनि यहाँ येशूप्रभुले पितासँग प्रार्थना गर्दाखेरि कसैको विषयमा नकारात्मक, क्रिटिसाइज, को कुरा गर्नुभएको छैन। अनि वास्तवमा हामी पनि परमेश्वरको अगाडि जाँदाखेरि यो युहन्ना 17 अध्यायको प्रभु येशूको प्रार्थनाबाट सिक्ने कुरा, हामी कसैको बारेमा क्रिटिसाइज, कसैको बारेमा नकारात्मक, कसैको बारेमा जजमेन्टल भन्छ अङ्ग्रेजीमा, जजमेन्टल भने चाहिँ मान्छेलाई न्याय गर्ने, यो फलानु यस्तो छ, फलानु ए यो त पुरै हल्ला चलेको छ मण्डलीहरू, मलाई थाहा छ। जब बाइबल नबुझेका मान्छेहरू, शिक्षा नपाएका मान्छेहरू, चेलापनमा नगइरहेका मान्छेहरू, खालि बोक्रे खालको क्रिस्चियन भएका मान्छेहरूले विकृति मण्डलीमा ल्याइराखेको छ, मण्डली फुटाउने काम गरिरहेको छ, एकले अर्कालाई तल र माथि छ, हामीहरू जो मै हुँ भन्ने क्रिस्चियनहरू छौँ, एउटाको कुरा सुनेपछि बम्किएर अर्को ठाउँ पुग्छौँ। प्रिय रुल, बाइबल पढौँ, प्रार्थना गरौँ, परमेश्वरको अगाडि जाउँ। जो मान्छे गलत भएको छ त्यसलाई ठिक गर्ने काम परमेश्वरको हो, हाम्रो काम होइन, हामीले उनीहरूको न्याय गर्न जरुरी छैन। फेरि पनि मैले भन्छु, जो मान्छे गलत छ उसले सब कुरा परमेश्वरको अगाडि छर्लङ्ग छ, यहाँसम्म कि तपाईँ र मेरो विरुद्ध गर्ने पनि परमेश्वरलाई थाहा छ, हामीले भन्नै पर्दैन। अनि हामी प्रभुमा निरन्तर भरोसा गर्नुहोस्, हाम्रो लडाईँ उहाँले लडिदिनुहुन्छ, डरलाग्दो होइन जो मान्छे हाम्रो विरुद्धमा छ, किनभने हाम्रो लडाईँ लड्ने हामी होइन, परमेश्वर हुनुहुन्छ। प्रियहरू हो, यो ख्याल ख्याल कुरा छैन, त्यसैले एकदम होसियारी हुनुपर्ने कुरा छ। त्यसैले यहाँ प्रेरितहरूको यो प्रार्थनाबाट हामीले सिक्ने कुरा चाहिँ, जब हामी परमेश्वरको अगाडि जान्छौँ, हामी गलत सोच लिएर, गलत विचार लिएर, अर्काप्रति तितोपना लिएर, आफू घमण्डी भएर, आफ्नो स्वार्थ र आफ्नै कतिचोटि झुट्टा बोलेको मान्छेहरू, कतिचोटि गलत कामहरू गरेको, धेरै किसिमका कुरामा संसारिक ढाँचामा चलेकाहरू परमेश्वरको अगाडि परमेश्वरले के पनि सुन्नुहुन्न, किनभने परमेश्वरले सुन्नलाई पहिला पश्चाताप गरेर उहाँको आत्माको अगुवाई रोज्नुपर्छ, उहाँसँग आफ्नो हृदय खोल्नुपर्छ, अनि मात्रै यो कुरा हुन सक्छ। किनभने हामी राजाहरूका महाराजा सर्वशक्तिमान परम प्रभुको अगाडि जाँदैछौँ, अनि उहाँ पवित्र हुनुहुन्छ, उहाँको सामु पवित्रतामा मात्रै जान सकिन्छ, सब कुरा मानेर मात्रै हामी जान सक्छौँ। त्यसैले जब हामी ख्रिस्टलाई ग्रहण गरेर उहाँमा विश्वास गर्छौँ, आफैलाई इन्कार गरेर आफ्नो क्रुस बोकेका हुन्छौँ, तब हामी उहाँको सन्तान हुनेछौँ। यो विषयमा प्रष्ट बुझ्न आवश्यक छ, कसरी हामी परमेश्वरको छोराछोरी हुन्छौँ भन्ने कुरा। योभन्दा एक अध्यायको 12 पदमा के छ, जतिले उहाँलाई, ज जसले विश्वास गरेर उहाँको नाउँमा के भन्छ, ग्रहण गरेर उहाँको नाउँमा विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिनुभयो। तर प्रियहरू, त्यहाँ तपाईँले बुझ्नुपर्छ, उहाँलाई ग्रहण गर्नु भनेको चाहिँ संसारलाई त्याग्नु पनि हुन्छ, उहाँमा विश्वास गर्नु भनेको चाहिँ आफ्नो मार्ग र संसारिक मार्गलाई त्याग्नु पनि हुन्छ, अनि परमेश्वरको छोराछोरी साँच्ची नै नयाँ परिवर्तन, ऊ नयाँ गरी जन्मेको हुन्छ। अनि योहन्ना 1 अध्यायको 13 पदमा ऊ त माथिबाट, आत्माबाट जन्मिन्छ। प्रियहरू, जबसम्म आत्माबाट जन्मिँदैन कुनै पनि व्यक्ति परमेश्वरको छोराछोरी कहलिँदैन। अनि तपाईँको व्यक्तिगत निर्णय हो यो, हरेक व्यक्ति आफूले गर्नुपर्छ। तपाईँलाई सहायता गर्ने व्यक्ति, सिकाउने व्यक्तिले सिकाउन सक्छ, तर तपाईँको कान खोलेर त्यसलाई साँच्ची नै विश्वास गरेर ग्रहण गर्नु भएन भने तपाईँलाई फाइदा हुँदैन, किनभने हामीले अरूलाई केही गराउन सक्दैनौँ, परमेश्वर आफै काम गर्नुहुन्छ। तर हामी जब पश्चतापी हृदयले आउँछौँ, बाइबलमा लेखेको छ नि, उहाँ पश्चतापी हृदयलाई तुच्छ ठान्नुहुन्न। प्रियहरू, यो कुरो एकदमै आवश्यक छ। त्यसैले हामी प्रभुको निम्ति गवाही हुनु अगाडि हामी कति कुरामा सोच्नुपर्छ, यो कुरो तपाईँलाई म भन्दैछु एउटा कुरा। अर्को कुरा, मण्डलीले आफ्नो उद्देश्य पुरा गर्नलाई हामी सही ढङ्गबाट परमेश्वरमा गाभिनुपर्छ, उहाँको छोराछोरी। अनि त्यो दाखको बोर्डमा भन्छ नि, ग्राफ्टेड भन्छ अङ्ग्रेजीमा, हामी पहिला बिरानो थियौँ, जङ्गली थियौँ, तर येशूमा विश्वास गरेर हामी के हुन्छौँ, ग्राफ्टेड भनेको चाहिँ त्यो दाखको बोटमा कलमी भएर अब दाखको बोटमा एक हुन पुग्छौँ, उहाँले हामीलाई छोराछोरी, उहाँको परिवार सधैँको निम्ति। प्रियहरू, यो सत्य वचन हो, तर तपाईँ र म ग्राफ्टेड हुनुपर्छ, त्यो गर्ने परमेश्वर हुनुहुन्छ, तर त्यो तपाईँ र मेरो मन कसरी फर्किएको छ, पुरा छ कि छैन, बाँकी छ कि, पाप बाँकी छ कि, घमण्ड बाँकी छ कि, लोभ बाँकी छ कि, अझै मान्छेको विरुद्धमा दाह गर्ने बाँकी छ कि, त्यो राम्रो म राम्रो भनेर कम्पेयर गर्ने बाँकी छ कि। प्रियहरू, हामीले संसारलाई त्यागेनौँ भने ख्रिस्टलाई पछ्याउन सक्दैनौँ। आफ्नो क्रुस बोक्ने कुरा भनेको त्यही हो, क्रुसले जहिले पनि मृत्युको सङ्केत गर्छ, मृत्युले जहिले पनि त्यो कुराहरूको लागि मर्छ जुन कुराहरूसँग सम्बन्ध विच्छेद हुन्छ। जब कुनै व्यक्ति मर्छ त्यसको छोरा छोरीसँग ऊ बोल्न सक्दैन, उसको इच्छा पनि हुँदैन, त्यसले के पनि गर्न सक्दैन, इट्स डन। हामी संसारको लेखी, घमण्डको लेखी, संसारिक जीवनको लागि जब मर्छौँ, क्रुस बोक्छौँ, अब हामी त्यो कुरासँग सम्बन्ध राख्दैनौँ। प्रियहरू, त्यो कुरो हामीले प्रष्ट बुझ्न आवश्यक छ। सुसमाचार सुनेर तपाईँ र म साँच्ची नै, अङ्ग्रेजीमा कन्भर्ट भन्छ, रूपान्तरण, नयाँ जीवनमा आउने। अनि कतिजना मान्छे क्रिस्चियन भएका होलान्, अनि त्यस्तै मान्छेहरू जो क्रिस्चियन भएका तर जीवन नभएकाहरूद्वारा भएका होलान्, बाइबल नबुझेका, अनि तपाईँ अहिलेसम्म कुदिरहनु भएको छ, तपाईँलाई लाग्छ म ठिक छु। प्रभुको अगाडि जानुहोस्, उहाँको वचन हेर्नुहोस्, पवित्र आत्माले तपाईँलाई के भन्दै हुनुहुन्छ, कायल हुनुहोस्, त्याग्नुहोस्, पश्चाताप गर्नुहोस् प्रियहरू, अनि उहाँलाई ग्रहण गर्नुहोस्। उहाँको अनुग्रह तपाईँमा आउँछ, तपाईँले उहाँको आनन्द अनुभव गर्नुहुन्छ, उहाँको जीवन अनुभव गर्नुहुन्छ। खालि बाहिरी बहाना गरेर शारीरिक रूपमा बनेको कुराले केही काम गर्दैन। हाम्रो जीवनमा जब प्रभुको सेवा हामीले गर्दछौँ, कतिपटक मानिसहरू के गर्छन्, परमेश्वरको काम धेरै देखाउँछन्। धेरै काम गर्ने मान्छेहरू छन् नि वास्तवमा, त्यस्तो धेरै मान्छेहरू देखिन्छ यहाँ अमेरिकामा। त मैले तपाईँलाई घरिघरि भन्छु, मैले मण्डली, येशूको मण्डलीको विरोध गरे होइन, 50% मान्छेहरू यो जीवन बिनाका छन्। सोसियल जस्टिस भन्छ, सामाजिक न्याय, त्यसको कुरा, अभियन्ताहरू, तपाईँले कहिले पनि भूलमा नपर्नुहोस्, यो अभियन्त काम होइन, यो प्रभुको सत्य पवित्रतालाई पछ्याउने, पाप र संसार शैतानको स्वभावलाई त्याग्ने काम हो। ख्रिस्टमा विश्वास गरेर जीवन पाउने, सुसमाचारद्वारा बदलिने कुरा चाहिँ सोसियल जस्टिस मात्रै होइन। अनि कतिजना मान्छेहरू विश्वास गरेका भन्छन्, सबै कुरा गरेका भन्छन्, अनि तर उनीहरूको जीवन बाँझो हुन्छ, उनीहरूले गरेको प्रचार सुन्ने मान्छे पनि बाँझो हुन्छ, उनीहरूले कहिल्यै कसैलाई ख्रिस्टमा ल्याउन सक्दैनन्। तपाईँहरूले कोसिस गर्नुभयो, अहिलेसम्म ख्रिस्टमा ल्याउनु भएन भने घुँडा टेकेर प्रार्थना गर्नुहोस्। म घमण्ड गर्दिनँ तपाईँलाई, मैले घरिघरि सम्झाउँछु, 41 वर्ष अगाडि मैले मेरो परिवारको लागि हरेक दिन प्रार्थना गरेको थिएँ, यो प्रभुको नाउँमा भन्दैछु, म घमण्ड गर्दिनँ, प्रभुले मलाई अनुग्रह गर्नुभयो। अनि सबै मेरो आमा बुवासम्म प्रभुमा विश्वास गर्नुभयो, मेरो लागि कति ठुलो अभाग्य। तर तपाईँलाई थाहा छ, मैले विश्वास गरेको थिएँ, मैले परमेश्वरमा प्रार्थना गरेँ। तपाईँले यदि प्रभुमा विश्वास गर्नुभयो, तपाईँ बदलिनु भयो, अनि सायद म पहिलो विश्वासमा मैले साँच्ची नै रियल परिवर्तन भएको थिएँ, सायद तपाईँले आज 20 वर्षपछि गर्दै हुनुहुन्छ, तर अझ गर्नुहोस्, मौका छ। किनभने प्रभुतिर फर्किनेले परमेश्वरको धार्मिकता कुनै पनि बेला पाउन सक्छ, किनभने उहाँ अनुग्रही हुनुहुन्छ। उत्पत्ति के अरे प्रकाशको पुस्तकमा हामीले हेरेको थियौँ नि अस्ति नै, प्रकाशको पुस्तकमा भएका 7 वटा चर्चहरू बारेमा हेर्दा अन्तिममा 3:20 म ढोकामा उभिएर ढकढकाउँछु, कोइसनले ढोका खोल्यो भने म भित्र आउँछु, म त्योसँग बस्छु, त्यो मसँग बस्छ र त्यसले मसँग खान्छ। प्रियहरू, तपाईँहरू मेरो ढोकामा उभिएको प्रभुलाई खोल्नुहोस्। अनि येशू आउँदाखेरि चाहिँ तपाईँले गनाउने कुरा त्याग्नुपर्छ, नत्र उहाँ रहनुहुन्न, पवित्रता बिना उहाँ हुनुहुन्न। प्रियहरू, बाँझोपनमा जागृति तब मात्रै आउँछ, यो सबै कार्यक्रम, मान्छेसँग उपस्थिति, मान्छेलाई जोड दिएर भन्ने कुरा के पनि काम गर्दैन। पवित्र आत्माको शक्ति चाहिन्छ प्रियहरू, वचनलाई पालन गर्नुपर्छ, हामी सत्यतामा अगाडि बढ्नुपर्छ। पवित्र आत्माको उपस्थिति तब मात्र हुन्छ जब साँचो पश्चाताप हुन्छ, पाप साँच्ची नै त्यागिएको हुन्छ, संसारको लेखी क्रुसमा चढेको हुन्छ। हामी जबसम्म सुसमाचारको पूर्णता र उहाँलाई पछ्याउने कुरामा पुरा हृदयले लागेका हुँदैनौँ, हामीमा पवित्र आत्माको उपस्थिति हुन सक्दैन। अनि त्यो पवित्र आत्माको उपस्थिति नहुने तर क्रिस्चियन मात्रै हुने व्यक्तिहरू संसारकै चलनले उसलाई बाँधिराखेको हुन्छ, बाहिर एउटा कुरा ठिक्क अभिनय गर्ने, भित्र अर्कै काम गर्ने, शैतानलाई पुजी राख्ने। येशूको नाउँमा शैतानलाई पूजा गर्ने, एकजना पास्टरले भन्नुहुन्थ्यो क्या, येशूको नाउँमा शैतानको सेवा गर्ने, जोगिनुहोस् प्रियहरू, तपाईँलाई शैतानले अझ पनि चलाएको हुनसक्छ। हामी बाहिरी रूपमा पुरा विश्वासी देखा पर्छौँ, तर हाम्रो पश्चातापूर्ण व्यवहार छैन, हाम्रो हृदय बदलिया छैन। त्यस्तो अवस्थामा हाम्रो मुक्तिबारे पनि प्रश्नवाचक छ, किनभने हामीले मुक्ति पाएको छ कि छैन, किनभने मुक्ति पाउनलाई त ख्रिस्टमा भरोसा गर्नु पऱ्यो नि, नयाँ गरी जन्मिनु पऱ्यो नि, होइन। हामीमा संसारको चाहना घटेकै हुँदैन, हामीले त सबै संसारकै कुरा, नम्बर वान बन्ने हरेक हिसाबले, जम्मै हत्कण्डा चलाउने। प्रियहरू, ख्रिस्टलाई पछ्याउनेहरू झुटालाई छोड्छन्, उनीहरूले एउटा पनि झुट्टा बोल्दैनन्। जहाँ झुट्टा बोलिन्छ त्यहाँ अशान्ति हुन थाल्छ, तुरुन्तै पश्चाताप गरेर उनीहरू फेरि बदलिन्छन्। मुख्य कुरा चाहिँ प्रभुलाई चाहना गर्ने, प्रभुलाई प्रभुको रूपमा स्वीकार्ने। रोमी 10:9 त्यही भनेको हो, येशूलाई प्रभुको रूपमा स्वीकार्ने। यो कुरा हामीले बुझ्नुपर्छ, उहाँको प्रभुत्व भनेको चाहिँ उहाँको सम्पूर्ण चाह, उहाँको वचन अनुसार जिउने कुरा हो, अनि मात्रै वास्तविकता स्वीकारेको हुन्छ। अनि हामी मानिसलाई धोका दिन सक्छौँ, त प्रभुलाई धोका दिन सक्दैनौँ। मानिसलाई धोका दिन सक्छौँ तर प्रभुलाई धोका दिन सक्दैनौँ। तपाईँलाई म फेरि सरसर्ती यो योहन्ना 17 पढ्न चाहन्छु। जबसम्म म तिमीहरूसँग थिएँ तपाईँले मलाई दिनुभएको तपाईँको नाउँमा तिनीहरूलाई सुरक्षित राखेँ, यसो प्रभुले चेलाहरूको लागि भन्दै हुनुहुन्छ। जबसम्म उहाँ संसारमा हुनुहुन्थ्यो उहाँले चेलाहरूलाई सुरक्षित राख्नुभयो, तिनीहरूको रक्षा गरे, अनि तिनीहरूमध्ये विनाशको छोरा बाहेक अरू कोही नष्ट भएन। विनाशको छोरा भनेको चाहिँ येशु प्रभुको बारेमा रिपोर्ट गर्ने यहुदा इस्करियोत होइन। येशु सँगसँगै हुँदा पनि ऊ बदलिया थिएन, त्यो परमेश्वरको योजना थियो, किनकि धर्मशास्त्र पुरा हुन आवश्यक छ भनेर भनेको छ विनाशको छोराको बारेमा 17:13। तर जब म तपाईँ कहाँ आइरहेछु, अब म येशु प्रभुले प्रार्थना गर्नुहुन्छ पितासँग, अब म तपाईँ कहाँ आइरहेछु, संसारमा हुँदा यी कुरा म बोल्दछु कि तिनीहरूमा मेरो आनन्द पुर्याओस्। येशु प्रभुले प्रार्थना गर्दै पितासँग के भन्नुहुन्छ, यो कुरा बोल्दैछु ताकि तिनीहरूमा भनेको चेलाहरूमा उहाँको आनन्द आओस्। जहाँ परमेश्वरको योजना हुन्छ, जहाँ परमेश्वरको अनुसार चल्छ, जहाँ त्यो परिवर्तन आउँछ, प्रभुको उपस्थिति हुन्छ, त्यहाँ आनन्द हुन्छ। तपाईँलाई मैले भनिहालेँ होइन। त्यसपछि 14 के छ, मैले तिनीहरूलाई तपाईँको वचन दिए तर संसारले तिनीहरूलाई घृणा गर्यो किनकि तिनीहरू संसारका होइनन् जसरी म संसारको होइन। येशु प्रभुको चेलाको बारेमा येशु प्रभुले यहाँ के हुन्छ, तिनीहरू संसारका होइनन् र म संसारको होइन, त्यसकारण तिनीहरू पनि संसारको होइन। अनि त्यसपछि यहाँ 15 लेखेको छ, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भने म प्रार्थना गर्दिनँ तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राख्नुहोस्। येशु प्रभुले विश्वासीहरूको लागि चेलाहरूको लागि भन्नुहुन्छ संसारबाट लैजानुहोस् होइन कि संसारमा सुरक्षित राख्नुहोस्। यो संसारमा सुरक्षित रहने भन्ने कुरा चाहिँ केबाट सुरक्षित रहने, संसार भनेको चाहिँ यो संसारको पद्धति जो शैतानको इच्छामा चलेको हुन्छ, संसारको ढाँचा। रोमी 12:2 भनेको त्यही पापी स्वभाव, पापपूर्ण स्वभाव, शैतानले पापले चलाइराखेको संसार। संसार र तपाईँ र ममा फरक हुनुपर्छ। त्यसकारण यहाँ येशु प्रभुको प्रार्थना के छ, अनि यो दुष्ट भनेको चाहिँ शैतान होइन, दुष्टबाट सुरक्षित राखिदिनुहोस्, अनि दुष्ट संसारबाट, संसारमै हामीलाई सुरक्षित राखिदिनुहोस् भनेर प्रभु येशूले प्रार्थना गर्नुहुन्छ। अनि तपाईँलाई म यहाँनिर 16:17 कतिपटक मानिसहरू पछि लागेका हुन्छन्, येशु प्रभुको पछि लागेका हुन्छन्, मैले अघि सुरुमै भने, तर साँचो पश्चाताप छैन, हृदयबाट आफ्नो पापलाई त्यागेको छैन, मूर्ति पूजालाई त्यागेको छैन, घमण्ड लोभलाई त्यागेको छैन, ईर्ष्यालाई त्यागेको छैन, तितापना त्यागेको छैन, संसारिक बुद्धिलाई त्यागेको छैन, अनि येशु प्रभुलाई इमानदार पूर्वक प्रभु मानेको छैन, उसले आफ्नो जीवनमा क्रुस नै बोकेको छैन। अनि क्रुसको मतलब चाहिँ पापलाई र पापी संसारका स्वभावलाई क्रुसमा मानुको मतलब चाहिँ त्यसलाई त्याग्नु हो। अनि आदमको स्वभाव भनेर जसलाई भनिन्छ होइन, अनि क्रुस पाप नै परमेश्वर र मानिसहरूको बीचको सबभन्दा मुख्य समस्या हो। त्यसकारणले जब हामी येशूसँगै क्रुसमा टाँगिन्छौँ संसारको निम्ति, पाप र पापी स्वभाव हामीले त्याग्छौँ, हामीले आफैलाई प्रभुको अघि यस्तो कुरा हामीले गरेका छौँ कि छैनौँ, हामी साँच्ची पश्चाताप गरेर प्रभुलाई पछ्याएको छौँ कि छैन, हामीले आफैलाई जान्नुपर्छ। अनि हामी कतिचोटि सोच्छौँ होला, हामी एक हातले परमेश्वरलाई, मैले घरिघरि तपाईँलाई भन्छु नि, कतिजना मान्छेहरूको यस्तो विचार छ, मैले धेरै मान्छेहरू भेटेको छु त्यस्तो, किनभने धेरै हाम्रो अगाडिका पास्टर अगुवा क्रिस्चियनहरूले यस्ता धेरै गरेका छन्, उनीहरूले यताउट्टा पाल्टा पुल्टा गरेर पैसा कमाएको छन्, नाम कमाएको छन्, हामी पनि क्रिस्टमा विश्वास गरेर जीवन पनि पाउने, अनि अर्को हातमा संसारका कुराहरू धन पनि पाउने, हामी सबै यो गर्दैछौँ भनेदेखि, तपाईँले परमेश्वरको सेवा पैसा र नामको लागि गर्नुभयो भने तपाईँ संसारिक नै हो, किनभने परमेश्वरको सेवा उहाँको महिमाको लागि र उहाँको योजना पुरा गर्नलाई गर्नु पर्यो, उहाँको राज्यको कुरा गर्नु पर्यो। कहिल्यै पनि एउटा हातमा संसार भनेको चाहिँ तपाईँको स्वार्थ, संसारिक ढाँचा, अर्को हातमा परमेश्वर सम्भव छैन। त्यसकारणले त्यो कहिले पनि सम्भव छैन। संसारिक चाहनाहरू बोकेर हामी कहिले पनि परमेश्वरको सेवा गर्न सक्दैनौँ। ख्रिस्टलाई पछ्याउने कुराको मूल्य चाहिँ एकदम ठुलो छ बाइबलमा, त्यो कुरा हामी देख्दछौँ। वास्तवमा येशु प्रभुले धरारा बनाउनेको कुरा गर्नुभएको छ। धरारा बनाउनुभन्दा पहिला त्यसलाई बनाउनलाई के गर्नुपर्छ, लडाइँ गर्नुभन्दा पहिला त्यसलाई जित्नलाई कति सिपाही के चाहिन्छ, यो सबै योजना बनाउनुपर्छ भनेको। येशुलाई पछ्याउँदाखेरि पनि त्यसको मूल्य के हो हामीले विचार गर्नुपर्छ। उहाँको उपस्थिति हुन संसारलाई पुरा त्याग्नुपर्छ, तब मात्रै उहाँको स्थिति हुन्छ। हाम्रो हृदय प्रभु हृदयमा साँच्ची नै कसको प्रभुत्व छ, को तपाईँ र म आफ्नो इच्छामा संसारिक चलन झुट्टा सबै कुरा गर्न तयार छौँ भने हृदयको प्रभु चाहिँ तपाईँ, अझ तपाईँमा शैतानको आत्मा हो, परमेश्वरको विरुद्धमा काम गराउने। आफ्नो हात हलोमा राखेर रा। पछाडि हेर्ने व्यक्ति परमेश्वरको राज्यमा योग्य हुँदैन। तपाईँलाई यो पदमा म पढ्न चाहन्छु, आफ्नो हात हलोमा राखेर पछाडि हेर्ने व्यक्ति चाहिँ कहाँनिर छ, यहाँनिर तपाईँलाई म भन्न चाहन्छु। तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्छ भने, यो होइन तपाईँलाई मैले पढ्न लागेको यो चाहिँ होइन। लुका 9:62 यहाँ मसँग हुनुपर्ने, मैले भेटिनँ। लुका 9:62 के लेखेको छ भने, 9:62 पदमा येशूले त्यसलाई भन्नुभयो, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुने छैन। भनाइको मतलब त्यहाँ येशू प्रभुलाई मेरो पछि लाग भन्दाखेरि, एउटाले चाहिँ मेरो घरमा चाहिँ बाउ मरेको छ, त्यसलाई संस्कार दिनुहोस् पहिला, अनि येशू प्रभुले त्यस्तो व्यक्तिलाई पनि योग्य बनाउनु भएको छैन। भनाइको मतलब हामी प्रभुमा जाँदाखेरि साँच्ची नै उहाँलाई पछ्याउनु पर्ने हुन्छ, उहाँको पछि लाग्नु पर्ने हुन्छ। त्यसकारणले पवित्रता, पवित्र आत्माको जागृति पाउनलाई चाहिँ हामी परमेश्वरमा साँच्ची नै समर्पित हुनुपर्ने हुन्छ। जब परमेश्वरमा हामी समर्पित हुन्छौँ, तब मात्र हामी प्रभुलाई, प्रभुको सेवा गर्न योग्यका हुन्छौँ। यहाँनिर रहेछ, आफ्नो हात हलोमा लगाएर पछिल्लोतिर हेर्ने कोही पनि परमेश्वरको राज्यको योग्य हुँदैन, यहाँनिर येशू प्रभुले भन्नुभएको छ। अनि तपाईँलाई म एउटा अर्को पद पढ्न चाहन्छु, सानो एउटा उदाहरण भन्न चाहन्छु। म बाइबल कलेजको कुरा तपाईँलाई अस्ति पनि मैले अलिकति भनेको थिएँ, बाइबल कलेजमा पढ्दाखेरिको कुरा कहिलेकाहीँ झाटो झुटो याद आउँछ मलाई। हाम्रो अमर बाबु पनि बाइबल कलेज पढ्दैछ, बाइबल कलेजको कुरा सम्झना गर्नु पछि कहिलेकाहीँ मान्छेहरूलाई सिकाउन सकिन्छ, होइन? मैले बाइबल कलेज पढ्दाखेरिको कुरा, त्यहाँ एकजना मान्छे, यो जो पवित्र आत्माको भरपुरीको उदाहरण, पवित्र आत्माको अगुवाईको उदाहरणको बारेमा, एउटा चीनमा मिसिनरी भएको व्यक्ति, उसको नाम जोनाथन गोफोर्थ। अनि त्यो चाहिँ कुन बेलाको कुरा हो भनेदेखि, ऊ चाहिँ त्यो चाहिँ 1858 कुरा हो, 1887 उसले बे गरेको छ, बाइबल स्कुलमा भेट भएछ, उसको श्रीमती रोजी चाहिँ बेलायती रहेछ, दुइटै बाइबल स्कुलमा भेट भएर बे गर्यो 1887। अनि 1888 चाहिँ, भनेपछि 100 कति वर्ष अगाडि, होइन, झन् 150 पुग्नु भयो। अनि उनीहरू चाइनामा इनल्यान्ड मिसन, त्यो बेलामा चाइना जाने प्लेनमा जाने कुरा थिएन, पानी जहाजमा 3 महिना लाएर जानु पर्यो, फर्केर आउन फेरि सम्भव छैन, यति ठुलो मूल्य चुकाउनु पर्थ्यो। मान्छेहरू गइसकेपछि बाँचेर आउँछ आउँदैन थाहा हुँदैन थियो त्यो बेलाका मिसिनेरीहरू, किनभने उनीहरूले साँच्चै नै परमेश्वरमा विश्वास गर्थे। त्यो बेलाका मिसिनेरीहरू जस्तो हर्सन टेलर, विलियम केरी जस्तो, यो बर्मामा काम गर्ने एडमिरल जट्सन, यिनीहरूको नाम लिभिङ डेभिड लिभिङ स्टोन इन अफ्रिका, यिनीहरूको बारेमा धेरै पढेको छु, कतिचोटि यिनीहरूको बारेमा पढेर धेरै प्रोत्साहन हुन्छ। अनि यो जोनाथन गोफोर्थ त्यसरी चाहिँ चाइनामा इन्ल्यान्ड मिसनमा गएको थियो, अनि उसले चाहिँ त्यतिखेर कोरियन रिभोल्युसनको बारेमा सुने रहेछ, उन्नाइस सयतिर होइन, एउटा 1905 चाहिँ त्यहाँ मिसिनेरी हुँदै गर्दाखेरि ऊ एकदम तनाव भएछ, किनभने उसले चाहिँ मानिसहरूको प्रचार सुने, एउटा फिन्ली भन्नेको प्रचार सुनेछ जागृतिको बारेमा। अनि त्यो बेलामा कोरियामा चाहिँ त्यो यो रिभाइभल जागृतिको आगो जलेको थियो कोरियामा। कोरिया अहिले तपाईँले कोरियाको स्टोरी हाम्रो अमरले भन्न सक्छ, एमेजिङ। मेरो कतिजना कोरियन साथीहरू छ, उनीहरूले भन्छ उनीहरू तपाईँ र म के छ र, उनीहरू कति जोसिलो छ, जागिर खाने मान्छे बिहान 5 बजेभन्दा अगाडि एउटा टापुमा गएर प्रार्थना गरेर आउँछ, परमेश्वरको लागि कति समर्पित छन्। प्रियहरू तपाईँ र म समर्पित हुनुपर्छ, यदि ख्रिस्टमा तपाईँ हुनुहुन्छ भने, अल्छी छ भने काम लाग्दैन प्रियहरू। त्यही कारण म भन्छु साँच्ची नै ख्रिस्ट तपाईँमा हुनुहुन्छ भने त्यसको फल हुन्छ क्या, फल। यो जोनाथन गोफोर्थ, त्यसपछि कोरियाको रिभाइबल अर्को 1905 यो वेल्स रिभाइबल, त्यतिखेर संसारमा धेरै रिभाइबल भइराखेको थियो। त्यही बेलामा यो 1900 नै इन्डियामा साधु सुन्दर सिंह भन्ने व्यक्ति, उसको पनि तपाईँले धेरै कुरा पढ्न सक्नुहुन्छ कसरी परमेश्वरले चलाउनु भयो, त्यो बेलाको परमेश्वरलाई पछ्याउने आफ्नो जीवन साँच्ची नै क्रुसमा चढाएर, तपाईँ र म आज पनि त्यो ख्रिस्टलाई भेट्यौँ भने, त्यो ख्रिस्टमा विश्वास गर्यो भने तपाईँ मेरो जीवन त्यस्तो हुनुपर्छ। अनि यो जोनाथन गोफोर्थ चाहिँ एकदम तनावमा भएछ, किनभने उसले प्रचार गर्दा त रिभाइबल हुँदैन, यो के हो समस्या। अनि श्रीमती र ऊ घरमा बसेर बाइबल पढ्न थालेछ, परमेश्वरलाई प्रार्थना गरेर अब के चाहिँ कमजोर भयो। अनि त्यसपछि यो पदमा पुगेछ, यहाँ के छ, जकरिया 4:6 मैले तपाईँलाई कहिले काहीँ पढ्छु, यसैले तिनले मलाई भने जेरुबाबेल एरुबाबेलको निम्ति प्रभुको यो वचन छ, न त बलले न शक्तिले तर मेरो आत्माले सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ, न त बलले न शक्तिले तर मेरो आत्माले सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ। बाइबलको पुरानो नियममा सर्वशक्तिमान परम प्रभु भन्नुहुन्छ भन्ने कुरा चाहिँ एकदम ठुलो हुकुमी कुरा थियो, त्यसकारणले प्रभु भनेको द लोर्ड अथवा यहोवे परमेश्वरको बारेमा पुरानो नियममा यति ठुलो आदर थियो। आज तपाईँ र म त्यसरी विचार गर्दैनौँ, किनभने हामीलाई बाइबल राम्रोसँग ज्ञान छैन। हाम्रो सबभन्दा ठुलो समस्या परमेश्वरको बारेमा सही दर्शन छैन, बुझाइ छैन, त्यही कारण हामी आफै परमेश्वरभन्दा माथि भए जस्तो। त्यस कारण प्रियहरू घुँडा टेकेर प्रार्थना गर्नुपर्छ। जोनाथन गोफोर्थले जब यो पद पाउँछन् त्यसपछि उनी प्रार्थना गर्छन् परमेश्वरमा एकदम, अनि त्यसपछि प्रभुले उसलाई देखाउनुहुन्छ पवित्र आत्माको कुरा, अनि उसले आफ्नो चिनजानमा भएका मान्छेहरूसँग मुटा भएको छ भने, समस्या भएको छ भने सबैलाई चिठी लेखेर, अहिले जस्तो फोन गर्ने, फ्याक्स गर्ने, के भन्छ मेसेन्जरमा केमा ट्याक्स गर्ने समय थिएन, चिठी लेखेर कति दिनमा पुग्थ्यो है। म आफै योभन्दा 33 अगाडि अमेरिका आउँदाखेरि नेपालसँग कम्युनिकेसन महिनामा एकचोटि, मेरो बुवाको चिठी अनि मेरो भाइको चिठी एक महिनामा, अनि चिठी पढेर रोयो अनि एकछिनमा लेख्यो अनि फेरि एक महिना चुपचाप बस्यो। अहिले त्यस्तो जमाना छैन, त्यो बेलामा जोनाथन गोफोर्थले सबैलाई चिठी लेखेर पश्चाताप गर्छन्, सबैसँग मेलमिलाप गर्छन्, त्यसपछि उनले प्रचार गर्न थाल्छन्। अनि एउटा किताबमा छ, उनले जब प्रचार गर्दै थिए, येशु ख्रिस्ट तपाईँ र मेरो पापको लागि त्यो निर्दयी क्रुसमा काँटी ठोकिएर बलिदान भएर मर्नुभयो ताकि हाम्रो पापबाट हामी छुटकारा पाउन सकौँ, अनि उसले प्रचार गरिसकेपछि त्यो मान्छेहरू कायल भएर घुँडा टेक्दै अगाडि आएर प्रभुलाई विश्वास गर्न थाले। त्यसपछि कति सङ्ख्यामा मान्छेहरू विश्वास आउन थाले, 100,000 सङ्ख्यामा। अनि जोनाथन गोफोर्थले साँच्ची नै रिभाइबल ल्याए चाइनामा, रिभाइबल बुझ्नुहुन्छ। हडसन टेलरको मिसन पनि चाइनामा अचम्मको थियो। त्यसकारण प्रियहरू, यो हडसन टेलर जोनाथनको कुरा किन, उनीहरूको कुरा होइन, प्रभुको कुरा, यो आत्माको कुरा। आज पनि त्यही हुनुहुन्छ, हिजो आज सदा सर्वदा येशु समान हुनुहुन्छ, हामी मात्रै फेर्छौँ, उहाँ फेर्नुहुन्न, उहाँको आत्मा तपाईँ र ममा छ। तपाईँ र मैले भरोसा गर्नु पर्यो, जिउनु पर्यो प्रियहरू, स्वार्थमा नलाग्नुहोस्, कमजोरी छु भनेर विचार नगर्नुहोस्। तपाईँ जस्तो हुनुहुन्छ प्रभुले चलाउनुहुन्छ, तर तपाईँ परमेश्वरको अगाडि आफैलाई समर्पित गरौँ। जब हामीले उहाँमा पुरा भरोसा राख्छौँ अनि उहाँको लागि आज्ञा पालन गर्छौँ, प्रियहरू हो, तपाईँ र मेरो जीवनबाट जागृति फुटेर आउँछ। हाम्रो आत्मिकी जीवनको सही सुरुवात भएको छ कि छैन यो महत्त्वपूर्ण छ। तपाईँले अहिले सम्झनुहोस्, कुन दिन तपाईँले प्रभुलाई हृदयमा महसुस गर्नुभयो? तपाईँले बत्तिसमा लिएको बेलामा गर्नुभएको थियो कि, त्योभन्दा पछि गर्नुभयो कि, अहिलेसम्म गरेको छैन कि? कतिचोटि तपाईँले ख्रिस्टलाई इन्कार गर्नुभयो? कहिले तपाईँसँग प्रभुसँग आएर क्षमा माग्नुभयो? प्रियहरू, पहिला कुरा त्यो ठिक गर्नुपर्छ। साँच्ची नै हामी रूपान्तरण भएको हुनुपर्छ कहिले, यो प्रश्न छ। अनि मात्रै प्रभुले चलाउन सक्नुहुन्छ। होला, मान्छेलाई प्रभाव पार्न सक्छौँ, धेरै मान्छे जोड्न सक्छौँ, धेरै कुराहरू देखाउन सक्छौँ, तर जीवन हुँदैन, परमेश्वरको महिमा हुँदैन। त्यस कारणले न शक्तिले न बलले तर प्रभुको आत्माले, तर आत्माको शक्ति र आत्माको उपस्थिति त्यतिखेर हुन्छ जतिखेर तपाईँले पापलाई इन्कार गरेर ख्रिस्टको क्रुस बोकेर उहाँको इच्छा मात्रै गर्ने सुरु गर्नुहुन्छ, उहाँलाई समर्पित भएर अगाडि बढ्नुहुन्छ, उहाँको कुरा मात्रै तपाईँको लागि सबभन्दा मुख्य हुन्छ। त्यस कारणले कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ, त्यहाँ प्रभुको उपस्थिति हुन्छ। हामीले सोचेकोहरूलाई जब हामी प्रार्थना गर्छौँ उनीहरूको, अनि यो अर्को कुरा छ, हामी प्रभुलाई कहिलेकाहीँ बाइबल नजानेर, होइन, मेरो आफ्नै जीवनमा पनि यो धेरै थियो, अहिले म धेरै अध्ययन गरिरहेको छु, म धेरै सिकिरहेको छु। जब मान्छेहरूको लागि प्रार्थना गर्छौँ, हामीले कहिले पनि प्रभुको अगाडि कसैको बारेमा निन्दा गर्नु हुँदैन, कसैलाई न्याय गर्नु हुँदैन, त्यो फलानुको पापबाट त्यसलाई बचाउनुहोस्, नो। मैले के सिकेँ भनेदेखि, कुनै पनि व्यक्ति जतिसुकै बदमास तपाईँलाई लागोस्, उसको जीवनमा असल कुरा चाहिँ के छ, त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् अनि प्रभु त्यसलाई आशिष दिनुहोस् भनेर प्रार्थना गर्नुहोस्। कसैको न्यायकर्ता नबन्नुहोस्, कसैको बारेमा गलत हल्ला फिजाउने काम त गर्दै नगरोस्, एक दिन दण्डमा आउँछ, डरलाग्दो कुरा हो, अनि त्यो कुरा धेरै भइराखेको छ नजानेर। क्षमा दिउन् प्रभुले। त्यस कारणले हामी परमेश्वरको लागि प्रयोग हुनु, त्यही अघि मैले सुरुमै भनिसकेँ, हामी नकारात्मक कसैको बारेमा सोच्नु हुँदैन, कसैको क्रिटिसाइज गर्नु हुँदैन। क्रिस्चियनले कहिले अर्काको क्रिटिसाइज गर्दैन, मलाई थाहा छ, तपाईँलाई म घरिघरि भन्छु नि, होइन, म नेपालमै हुँदा धेरै पास्टरहरूसँग भेट हुन्थ्यो, जब एकअर्कामा भेट भयो हामी आफ्नो मण्डलीको र अरूको बारेमा के गर्थ्यौँ, निन्दा गर्थ्यौँ, क्रिटिसाइज गर्थ्यौँ, थाहा थिएन। प्रियहरू, हामीले कसैको क्रिटिसाइज गर्नु हुँदैन। तपाईँ पक्कै ख्रिस्का हुनुहुन्छ? तपाईँलाई कुनै कुराले छुनु हुँदैन, हाम्रो शारीरिक आर्थिक जेसुकै होस्, म एकजना तपाईँको योजना र इच्छामा 100% सधैँको लागि समर्पित भए अगाडि बढ्छु। प्रियहरू, तपाईँहरू मेरो उहाँमा विश्वास त्यो हुन्छ। ख्रिस्चियन भनेको चाहिँ परमेश्वरको छोराछोरी हुन् अनि उहाँको स्वभाव उनीहरूमा हुन्छ, आत्मिकी छोराछोरी, आत्मिकी जन्म हुनुपर्छ। अरूभन्दा हामी फरक हुन्छौँ, हामी प्रभुमा भरोसामा जिउँछौँ, हामीले विचार गरेका व्यक्तिहरूको हृदय हामीलाई थाहा हुँदैन, हामीले कसैको हृदय थाहा हुँदैन, को कस्तो छ भनेर थाहा हुँदैन, अनि बाहिरी कुरा देखेर न्याय गर्नु हुँदैन। हामीले न्याय गर्दा हामी गलतमा पर्न सक्छौँ। हामीले कुनै पनि व्यक्तिको बारेमा प्रार्थना गर्दा परमेश्वरलाई खालि उनीहरूको जीवनको राम्रो कुरालाई प्रशंसा चढाउने, परमेश्वरलाई धन्यवाद दिने, हामीले प्रार्थना गरेका अरूलाई यस्तो गर्दाखेरि चाहिँ जागृति ल्याउनुहुन्छ, अनि यो एकदमै महत्त्वपूर्ण सत्य हो। हामीले सिक्नुपर्ने र हामी संसारकाहरू जस्तो पटक्कै हुनु हुँदैन, त्यही कुरोमै फरक हुन्छ ख्रिस्टका छोराछोरी र संसारिक मान्छेहरू। अहिले देखिएका कतिजना मान्छेहरू संसारिक भन्दा फरक छैन, त्यसको मतलब उनीहरू ख्रिस्टको नाउँमा शैतानको सेवा गर्छन्। यो कुरो तपाईँले जाँच्नुहोस्, तपाईँको सेवा शैतानको छ कि ख्रिस्टको छ? संसार अरूको कमजोरी केलाउने, अरूलाई बदनाम गर्ने, डाहा र घमण्ड गर्ने, लोभ गर्ने, ईर्ष्या गर्ने, मानिसहरूको विरुद्धमा विद्रोह ल्याउने, यो सबै काम संसारिक काम, शैतानको काम हो। त्यस कारण हामीले कहिले त्यो कुरामा भाग लिनु हुँदैन, संसारको ढाँचामा हामी चल्नु हुँदैन। हामीहरू प्रभुको आज्ञा र हामीले हाम्रो छिमेकीलाई प्रगाढ प्रेम, हाम्रो दाजुभाइलाई भातृप्रेम कायम हो, तिमीहरूको प्रेम निष्कपट होस्। अनि वास्तवमा पत्रुसले भातृप्रेम भनेर भन्दछन्, भाइप्रतिको प्रेम। अनि बाइबलमा जहिले पनि भाइ भनेको चाहिँ क्रिस्चियन, विश्वासी दाजुभाइ दिदीबहिनी भन्ने अर्थ लाग्छ। हामी ख्रिस्टका, परमेश्वरका पिताका छोराछोरी, आत्मिकी दाजुभाइ दिदीबहिनी, हामीमा त विशुद्ध प्रगाढ प्रेम, निस्वार्थ प्रिय रो, त्योभन्दा अर्को त हुनै सक्दैन। हामीले प्रेम गर्नुपर्ने व्यक्तिको निन्दा कहिल्यै गर्न सक्दैनौँ। उसको खराबी परमेश्वरलाई थाहा छ, बदल्ने काम परमेश्वरको हो। हामी प्रेम गर्छौँ भने खाँचोमा परेकाहरूको खाँचा हामी पुरा गर्छौँ। जहिले पनि प्रभु येशु संसारमा हुँदाखेरि के हुनुभयो, धेरै मानिसहरूको खाँचो पुरा गर्नु, जहाँ जहाँ खाँचो परेको हुन्थ्यो त्यहाँ उहाँ हुनुहुन्थ्यो। अनि हामी पनि येशु जस्तै हुँदाखेरि मानिसहरूको खाँचो देखेर उनीहरूलाई सहायता पुर्याउने हुन्छौँ, उनीहरूको खाँचोमा सहभागी हुने हुन्छौँ। निस्वार्थ, आफ्नो पक्षमा ल्याउन होइन। कतिजना मान्छेहरू आफ्नो पक्षमा ल्याउन चाहन्छन्। साँच्ची नै परमेश्वरमा भरोसा गर्यो भने हामीले केही कुरामा चिन्ता गर्नु पर्दैन। हामीले यस्तो विचार गर्नु पर्दैन कि त्यो मान्छेसँग म गएन, अर्को गयो भने उसको चाहिँ चेला हुन्छ, होइन। त्यो त चेलै होइन। मण्डलीको हरेक व्यक्तिमा एकअर्कामा भरोसा हुनुपर्छ। हामी सबै परमेश्वरले बदल्दै जानुहुन्छ। हामी गलत निस्किया छौँ भने हिसाब परमेश्वरले गर्नुहुन्छ, किन मण्डली त येशूको शरीर हो, शिर त आफै हुनुहुन्छ नि प्रियहरू, हो। तपाईँ र मैले विचार गर्नु पर्दैन, हामीले ठिक गर्नुपर्छ, होइन। हामी केही पनि होइनौँ, हाम्रो काम केवल आफ्नो काम पुरा गर्ने। उहाँ जस्तै हुँदाखेरि चाहिँ उहाँ जस्तै अरूको खाँचो पुऱ्याउने। हामीले प्रार्थना गर्दा कसरी गर्ने, मानिसहरूको बारेमा गलत विचार कहिले पनि प्रभुसँग भन्नु हुँदैन। कसैले पाप गरेर थाहा पाउनु भयो भने पनि नभन्नुहोस्, प्रभुको आशिष माग्नुहोस्। त्यो मान्छेलाई प्रभुले आशिष दिनुहुन्छ। प्रभुले चेलाहरूको निम्ति प्रार्थना गर्दाखेरि कहिल्यै पनि यस्तो खालको विरोध गर्नु भएन। तपाईँले यहाँ मैले अघि पढिसकेँ, तपाईँले तिनीहरूलाई संसारबाट लैजानुहोस् भने म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। दुष्टबाट सुरक्षित हुनु जरुरी थियो। अनि दुष्ट भनेको चाहिँ शैतान, शैतान संसार भन्ने बित्तिकै शैतानको व्यवस्था। अनि जति पनि कुराहरू परमेश्वरको विरुद्धमा भइराखेको हुन्छन् संसारमा, राजनीति, यी झुट कुराहरू होइन, धोकाबाज, सबै शैतान, यो शैतानको काम हो। हामी आफै आफैमा केही होइन, हामी परमेश्वरको धार्मिकतामा उहाँको शक्ति पाउँछौँ। जब हामी प्रभुसँग प्रार्थना गर्छौँ हामीले उत्तर पाउँछौँ, होइन। शैतान संसारको के भन्छ, शैतान चाहिँ संसारको शासक। अनि तपाईँलाई मैले एउटा पद यहाँ पढ्छु, बाँकी अरू पढ्दैन। अब म संसारको न्याय, अब यस संसारको न्याय हुन्छ, यस संसारको शासक बाहिर फालिने छ। अनि एउटा अर्को पद पढ्छु, यहाँ के लेखेको छ भनेदेखि, न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ। यो को? शैतान। यहाँ अर्को पदमा के छ, म तिमीहरूसँग अब धेरै बोल्ने छैन, किनभने यस संसारको शासक आइरहेछ, त्यसको म माथि केही शक्ति छैन। यो संसारको शासक मानिसहरूसँग राज्य गर्छ, मानिसहरूसँग राज्य गर्छ। तर हाम्रो बारेमा प्रभुले के भन्नुहुन्छ, तिमीहरू संसारका होइनौ, जस्तो म पनि संसारको होइन। यो कुरो उहाँले भन्नुहुन्छ, होइन, तिमीहरू संसारका होइनौ जस्तो म पनि संसारको होइन। त्यसैले हामीलाई येशु प्रभुले प्रार्थना गर्नुहुन्छ कि हामी संसारबाट बचियौँ, दुष्टबाट बचियोस्, होइन। त्यही कुरो हामीले 15 पदमा हेरेको थियौँ, हामी दुष्टबाट बाँचौँ भनेर उहाँले हाम्रो लागि प्रार्थना गर्नुभएको छ। शैतानको कब्जामा, प्रभुको शक्तिमा नहुँदा शैतान, जुन बेलामा मानिसहरू शैतानको कब्जामा हुन्छ, ऊ परमेश्वरको शक्तिमा होइन कि शैतानको अगुवाईमा चल्छ, शैतानको शक्ति मुनि हुन्छ। यो संसार अहिले पनि शैतानको शक्ति मुनि छ। सबै मूर्ति पूजा शैतानको शक्ति मुनि हो। सबै राजनीति अधिकार दिने परमेश्वर हुनुहुन्छ, तर शासक गर्ने व्यक्तिले कसलाई सुन्छ? प्रभुले उहाँकाहरूलाई, उनीहरूको सुरक्षाको निम्ति यहाँ प्रार्थना गर्नुभएको छ। उहाँकाहरू संसारका होइनन् भनेर हामीले 16 पदमा यहाँ हेरिराखेका छौँ। तिनीहरू संसारको होइनन्, जस्तो प्रभु पनि संसारको हुनुहुन्न। उहाँका विश्वासीहरू केबाट सुरक्षित हुनुपर्छ,
संसारबाट अथवा संसारको झाँटा जो सैतानको हो, होइन, येशू प्रभुले उनीहरूको सुरक्षाको लागि प्रार्थना गर्नु भएको छ। संसार के हो? तपाईँले जे जे कुरा संसारमा हुन्छ जुन चाहिँ परमेश्वरबाटको होइन, सबै झुट्टा कुराहरू, सबै ठग्ने कुराहरू, छक्याउने कुराहरू, स्वार्थी घमण्डका कुराहरू, लोभका कुराहरू, यो संसारका कुराहरू। तपाईँ र ममा जुन बेलामा त्यस्ता कुराहरू हुन्छ, हामी पनि संसारकै भइराखेका हुन्छौँ। संसारसँग विश्वासीको के सम्बन्ध छ भन्ने कुरा चाहिँ हामीले पहिलो युहन्ना पन्ध्र सोह्र सत्रमा पढ्न चाहन्छु, संसारलाई, संसार र परमेश्वरको बिचको सम्बन्धको बारेमा। अनि येशू प्रभुको प्रार्थना चाहिँ संसारमा छौँ तर संसारका होइनौँ, अनि दुष्टबाट हामीलाई, संसारका जति पनि चलनहरू छ ती दुष्टको चलाएको चल्ने कुरामा चलिरहेको छ। संसारबाट, संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्यसमा हुँदैन, किनकि संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेकी पिताबाटका होइनन् तर संसारबाटका हुन्। संसार बिति जान्छ, त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पुरा गर्ने चाहिँ सधैँको निम्ति रहिरहन्छ। प्रियहरू, संसारबाट बच्नलाई प्रभुले हाम्रो लागि प्रार्थना गर्नुभएको छ। वास्तवमा संसार, होइन, संसार चाहिँ, संसारले चाहिँ मण्डलीलाई परमेश्वरको विरुद्धमा खडा गर्छ। वास्तवमा शत्रु मण्डलीमा घुसेर संसारका चलनहरू मण्डलीभित्र ल्याउँछ, जसले गर्दा मण्डलीलाई छिया छिया पारेर चिरा पार्छ। प्रियहरू, जब मण्डलीमा केही कन्फ्लिक्ट हुन्छ, केही समस्या हुन्छ, परमेश्वरको आत्मालाई सुन्यो भने के हुन्छ? मिलाप, छलफल, एकअर्कामा क्षमा। जब त्यहाँ अर्को विचार आउँछ, म क्लियर तपाईँलाई भन्छु, यो परमेश्वरको इच्छा होइन। त्यसकारण हामी आफूले गरेको कुराको लागि आफै जाँच्नुपर्छ, जहिले पनि परमेश्वरको रूप अगाडि जानुपर्छ। कुनै पनि रूपमा हामीलाई सैतानले मण्डली, ख्रिस्टको मण्डली, ख्रिस्टको शरीरलाई फुटाउने, विद्रोह गराउने कोसिस गर्छ, तर हामी परमेश्वरको अगाडि जानुपर्छ। हाम्रो क्रियाकलाप कस्तो छ, हामी सैतानको सेवा गर्छौँ कि प्रभुको, भन्ने त्यहाँबाट थाहा हुन्छ। फेरि पनि तपाईँलाई दोहोऱ्याउँछु, सैतान येशूको नाउँमा सैतानको सेवा गर्ने धेरै हुन्छन्। होसियारी हुनुहोस्, तपाईँ पनि खाल्टामा जानुहोला। हामी कसको सेवा गर्छौँ? हामीमा आत्माको उपस्थिति छ कि छैन? अनि त्यसको बारेमा तपाईँलाई मैले भनिसकेँ, आत्माको उपस्थिति हुनलाई ख्रिस्टलाई प्रभु बन्नुपर्छ। हामी वचन प्रचार गर्छौँ तर शक्ति वचनमा छ कि छैन? हामीमा शरीर छ, जीवन छ कि छैन? मण्डली देख्दाखेरि ठुलो छ तर भित्र प्रभुको उपस्थिति छ कि छैन? यो सबै कुराले देखाउँछ कि हामी साँच्चै नै प्रभुलाई पछ्याइरहेको छ। त्यस कारण दुष्टबाट सुरक्षित रहने कुरा के हो? यो कुरा चाहिँ येशू प्रभुले प्रार्थना गर्दै हुनुहुन्छ। धेरै कुरा यसको बारेमा हुन सक्छ, अनि संसार भन्दाखेरि चाहिँ संसारका सबै विकृतिहरू। प्रभुको यस्तो प्रार्थना छ ताकि कुनै पनि व्यक्ति संसारमा येशूलाई पछ्याओस् तर संसारका कुराहरूबाट प्रभावमा नपरोस्, शैतानको पन्जामा नपरोस्। त्यो कुरो उहाँले प्रार्थना गर्दै हुनुहुन्छ। मान्छेले येशूको नाम लिँदा लिँदै पनि शैतानको पन्जामा हुने रहेछ, हामीले यहाँ हेरिराखेका छौँ। संसारको लेखी हामी क्रुसमा चढेको हुनुपर्छ। पावलले गलाती 2:20 भनेको जस्तै, म ख्रिस्टसँगै क्रुसमा चढेको छु र पनि म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। अनि शरीरको स्वभाव चाहिँ मरेको हुन्छ, त्यसैले संसारका होइन, येशूका हुन्, पवित्र गरिएका हुन्, उहाँले तिनीहरूलाई पवित्र गर्नुभएको छ। एकजना मान्छे, अर्को उदाहरण, बाइबल कलेजकै कुरा गर्छु, बिल्ली, एउटा बिल्ली भन्ने मान्छे रहेछ, ऊ धेरै पढाए पनि छैन, एकजना डिएल मुडी भन्ने, त्यस्तै 9 क्लास पनि पास नगरेका, मुडी बाइबल कलेज खोल्ने प्रख्यात मान्छे थिए। उसको प्रचारमा यस्तो मान्छेहरूले विश्वास गर्थ्यो किनभने उसको विश्वास परमेश्वरमा पुरा समर्पण थियो। जब प्रभुले तपाईँलाई चलाउनुहुन्छ नि, तपाईँको शिक्षा मुख्य कुरा चाहिन्छ, शिक्षा, तर प्रभुले तपाईँको हृदय प्रभुमा समर्पण हुनु पर्थ्यो। यो बिल्ली त्यस्तै खालको प्रचारक थियो, मान्छेहरूले एकदम विश्वास गर्थ्यो, तर कोही कोही मान्छेहरू उसको प्रचारलाई खिसी गर्थ्यो। अनि मान्छेहरू एकचोटि चाहिँ एकजना मान्छे लुकेर झाडीमा रुखमुनि, अनि ऊ ठ्याक्क आइरहेपछि उसले चाहिँ जहिले पनि के भन्ने रहेछ उसले भने, यो लेट्स सी मैले के लेखेको छु यहाँ, यो बिलीले चाहिँ के भन्ने रहेछ भनेदेखि यो मृत्युको बारेमा होइन डेभिल्स डेथ शैतानको अगाडि हामी मरेको डेभिल्स डेथ भने डेभिल्स डेथ भने अब हामी शैतानको लागि चाहिँ मरेको हुन्छौँ उसले हामीलाई छुनु सक्दैन चलाउनु सक्दैन उसलाई के पनि गर्दैन हामी मरेका हुन्छौँ शैतानले हामीलाई के कुराबाट सम्बन्ध गराउँछ शारीरिक सांसारिक चलन जब सांसारिक चलन नै मर्यो त्यसको लागि क्रुसमा चढ्यो भने डेभिल इज डेथ फर अस वेयर डेथ फर हेम राइट उसले त्यसरी प्रचार गर्थ्यो मान्छेहरू विश्वास गर्छ कोही कोही मान्छे चाहिँ उसलाई गिजाउने रहेछन् क्या एकदम लुकेर उसले भनेछ डेभिल्स डेथ बिल भनेर यसरी डेभिल्स डेथ बिल भनेर भनेछ उसको पालो जवाब दिए त्यसलाई अनि यो चाहिँ हँसाउने कुरा थियो तर तपाईँलाई म हँसाउन सक्दिनँ किनभने बुझ्नुहुन्न तपाईँले उसले के भन्छ उहाँले जवाब दिए त्यो बिलले चाहिँ जवाब दिएछ वाट अ फादरलेस चाइल्ड बाउ बिनाका छोराछोरी भनेर तिनीहरूलाई उसले भनेछ भनाइको मतलब तपाईँ र म साँच्ची नै शैतानको लागि मरेतुल्य हुनुपर्छ तर हाम्रो पिता स्वर्गमा हुनुहुन्छ फादरलेस होइन किन हामीले येशूद्वारा पितालाई अब उहाँका छोराछोरी भएर उहाँलाई अब्बा पिता भन्न सक्छौँ त्यस कारणले यो एकदम हाँस उठ्दो कुरा अर्को एउटाचोटि चाहिँ मान्छेहरूले उसलाई के भनेछ भने अर्को चाहिँ उसले संसारको कुरा धेरै गर्दछ होइन संसारको लागि हामी मरेको हुनुपर्छ हामी संसारको लागि जिउनु हुँदैन उसले संसारको पनि धेरै प्रचार गर्दो रहेछ अनि एकजना मान्छेले उसलाई गिजारे भनेछ हे बिल तिम्रो संसार कस्तो छ अनि बिलले भनेछ मलाई थाहा छैन किनभने म 30 वर्ष भयो संसारमा गएकै छैन मतलब बिलले 30 वर्ष अगाडि येशु प्रभुमा विश्वास गरेर नयाँ जीवन पाएछ संसारबाट ऊ अलग्गियो अब संसारको कुरा उसलाई वास्ता छैन उसको गवाही अब संसारमा छैन प्रियहरू तपाईँ र मेरो जीवनमा अहिले पनि संसारको चलन छ भने हामी एकअर्काको बारेमा त्यस्तै सोच्छौँ कतिजना मान्छेहरू न त क्षमा दिन सक्छन् न पवित्रतामा जिउन सक्छन् न सही कुरा सोच्न सक्छन् प्रियहरू तपाईँ र मलाई पवित्र आत्माले चलाउनु पर्छ हाम्रो बुद्धिले होइन हाम्रो भावनाले होइन अन्य कोही मान्छेको सल्लाहले बुद्धिले होइन कहिले सुरु गर्नुभयो त्यो सबभन्दा महत्त्वपूर्ण कुरा छ संसारबाट हामी अलग हुनुपर्छ प्रियहरू अब हामी येशूमा नयाँ जन्म लिएका छौँ भने हामी संसारबाट बचाइएका हुन्छौँ यस संसारका हामी होइनौँ अनि उहाँले हामीलाई संसारबाट बचाइराख्नुहुन्छ तपाईँलाई म 17 पद पढ्न चाहन्छु अब अब सिद्धिन लाग्यो तिमीहरूलाई सत्यतामा पवित्र दिनु पवित्र पारिदिनुहोस् तपाईँको वचन सत्य हो येशू प्रभुले प्रार्थना गर्नुहुन्छ सत्यमा पवित्र पारिदिनुहोस् सत्यमा पवित्र पार्ने कुरा यहाँ येशू प्रभुले भन्नुहुन्छ त्यस्तै 18 पद म तपाईँलाई पढ्न चाहन्छु जसरी तपाईँले मलाई संसारमा पठाउनु भयो मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु येशू प्रभुले के हुनुहुन्छ प्रार्थना गरेर भन्नुहुन्छ चेलाहरूको निम्ति यिनीहरूलाई पवित्र पारिदिनुहोस् सत्यमा पवित्र पारिदिनुहोस् अनि यहाँनिर तपाईँको वचन सत्य हो होइन तपाईँको वचन सत्य हो त्यस कारण तपाईँ र म परमेश्वरको अगाडि पवित्र हुने अङ्ग्रेजीमा एउटा शब्द छ सेङ्टिफिकेसन पवित्रीकरण भन्छ जब हामी धर्मी ठहरिन्छौँ येशु प्रभुमा परमेश्वरले हामीलाई पवित्र पनि पार्दै जानुहुन्छ तपाईँहरू जो जवान हुनुहुन्छ तपाईँ पनि परमेश्वरमा विश्वास गर्दै हुनुहुन्छ भनेदेखि तपाईँलाई प्रभुले पवित्र पार्दै जानुहुन्छ त्यो परमेश्वरको वचनले हो सत्यले पवित्र पारिदिनुहोस् परमेश्वरको सत्य भनेको चाहिँ परमेश्वरको वचन त्यस कारण तपाईँ र म परमेश्वरको वचन सधैँ अध्ययन गर्ने र त्यसलाई विश्वास गर्ने पालन गर्ने हामी गर्नुपर्छ होइन पालन गर्ने गर्नुपर्छ अनि 18 हामीले हेरेको थियौँ जसरी तपाईँले मलाई संसारमा पठाउनु मैले तिनीहरूलाई संसारमा पठाएको छु येशु प्रभुले चेलाहरूलाई के गर्नुभयो संसारमा पठाउनु भयो र पितासँग प्रार्थना गर्नुभयो मलाई संसारमा पठाउनु भयो येशु प्रभु संसारमा किन आउनुभयो बलिदान हुन मानिसहरूको उद्धार गर्न उद्धारकर्ता भएर आउनुभयो येशु प्रभुले मानिसहरूलाई चेलाहरूलाई संसारमा पठाउनु भयो तिनीहरू संसारमा पठाउनुभन्दा अगाडि उनीहरूले के गर्नुभयो येशु प्रभुले तिनीहरूलाई पवित्र पार्नुभयो तपाईँ र म सेवकाईमा जान चाहन्छौँ मिसनरी बन्न चाहन्छौँ मिसन गर्न चाहन्छौँ प्रचार गर्न चाहन्छौँ त्यो संसारमा जानु जस्तै हो त्यसको लागि योग्यता के हो उहाँबाट सत्य हुनुपर्छ पवित्र वचनबाट पवित्र हुनुपर्छ योहन्ना 15 3 पदमा भनेको छ मैले भनेका कुराद्वारा तिमीहरू अघि नै पवित्र भइसक्यो परमेश्वरको वचनले हामीलाई पवित्र गर्छ प्रियहरू हो अनि परमेश्वरले हामीलाई सुरक्षा दिनुहुन्छ र हामीलाई संसारमा पठाउनुहुन्छ। त्यसकारण किन संसारमा जानु, त्यसपछि उहाँले उनीहरूको पवित्रताको निम्ति प्रार्थना गर्नुभयो। उहाँ पवित्र पवित्र पार्ने जुन सब वचन प्रयोग भएको छ त्यसको खास अर्थ चाहिँ पवित्रताको जीवन जिउने कुरा हो। संसारबाट अलगिनु, सेट अपार्ट भन्छ, होलिनेस भनेको चाहिँ पवित्रता भनेको चाहिँ अलग गरिनु, परमेश्वरको सेवामा 100% लाग्नु, त्यहाँ अर्को कुनै कुरा मिसिँदैन, स्वार्थ संसारी घमण्ड लोभ आफ्नो लागि के पनि रहँदैन, केवल यसु त्यो अलग गरिने, त्यो पवित्र भन्नु चट्टै काट्ने, कट अफ फ्रम द वर्ल्ड, परमेश्वरमा पवित्र हुने त्यो अर्थ लाग्छ। त्यसैले ख्रिस्टको लागि को पठाइए, पवित्र भएकाहरू, अलग भएकाहरू, केवल उहाँको सेवामा समर्पित भएकाहरू, स्वार्थमा नरहेकाहरू, पापलाई त्यागेकाहरू, नयाँ जीवन पाएकाहरू, संसारकै मान्छे जस्तो नबोल्नेहरू, संसारको मान्छे जस्तो नसोच्नेहरू। कतिजना मान्छेहरू संसारकै जस्ता छन्, उनीहरूको सिद्धान्त पनि संसारको पार्टीहरूको जस्तो छ, उनीहरूले परमेश्वरको अस्तित्व बुझ्या छैन। प्रियहरू आशा नगर्नुहोस् तपाईँमा मुक्ति छ, तपाईँमा मुक्ति हुनलाई येशूलाई अप्नाउनु पर्छ, त्यसले तपाईँमा येशूको विचार ल्याउँछ, येशूको उद्देश्य इच्छा ल्याउँछ। जुन व्यक्ति पवित्र गरिएको छ उसको केवल एउटा इच्छा हुन्छ, उसको हृदयमा प्रभुको इच्छा गर्ने, उहाँको पवित्रतामा आफैलाई त्यसको निम्ति उसले समर्पित गर्छ। प्रभुको प्रार्थनाको वचन, प्रार्थनामा उहाँले के भन्नुहुन्छ, उहाँले चाहिँ वचन चाहिँ अघि हामीले 14 पदमा हेरेको थियौँ, परमेश्वरले के अरे 17 अध्यायको उहाँको वचन चेलाहरूको बिचमा प्रकट गरिदिनु भयो होइन। अनि प्रभुको प्रार्थना ती वचनहरूद्वारा हामी बदलिएका छौँ, यस्तो व्यक्ति जो परमेश्वरको इच्छा मात्र गर्ने होइन, सेट अपार्ट, सेङ्क्टिफाई, मेड होली। परमेश्वरले पहिला हामीलाई अलग गर्नुहुन्छ, पवित्र बनाउने भनेको चाहिँ हामीलाई शुद्ध बनाउनुहुन्छ, हामीलाई पवित्रीकरणमा बढाउनुहुन्छ, हामी येशूको स्वभाव चरित्र जस्तो, उहाँकै मन जस्तो, उहाँकै योजना बनाउने, उहाँकै इच्छा गर्ने, उहाँकै उद्देश्यमा हिँड्ने, यो कुरामा हामी येशू जस्तो हुन्छौँ। के तपाईँको योजना, इच्छा, भावना सबै कुरा येशूको जस्तो छ? तपाईँको इच्छा येशूको जस्तो छ? त्यो पवित्रीकरण हो, किनभने येशू पवित्र हुनुहुन्थ्यो, हामीलाई पनि उहाँले पवित्र बनाउनुहुन्छ अनि हामीलाई पठाउनुहुन्छ। अनि परमेश्वरको वचनले हामीलाई सत्य बना के भन्छ, पवित्र गर्छ। यहाँ प्रभुले भन्नुहुन्छ, पवित्र गरिएका संसारमा पवित्र गरिएकाहरूलाई उहाँले पठाउनुहुन्छ। त्यसैले किन उहाँले यिनीहरूलाई पठाउनुहुन्छ भन्ने कुरा चाहिँ उहाँको निम्ति गवाही हुनलाई, उहाँको निम्ति गवाही हुन। यहाँ के छ, तिनीहरूको खातिर आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यतामा पवित्र। येशु प्रभुले के हुन्छ, ती पठाइएकाहरू येशु प्रभुले पवित्र पार्नुहुन्छ पहिला, अनि त्यसको खातिर उहाँ आफै पनि पवित्र हुन्छ। उहाँ पवित्र भनेको चाहिँ उहाँ अलग हुनुहुन्छ, के हो, मानिसको उद्धारको लागि, परमेश्वरको पिताको इच्छा पुरा गर्नको लागि। अनि त्यो परमेश्वरको वचनले त्यसको मतलब चाहिँ अलग हुनु, केवल येशूको इच्छा गर्नु। येशू जुन कामको लागि संसारमा आउनुभयो त्यो कुरा पुरा गर्न आफैलाई अलग राख्नुभयो। उहाँले त्यो कुराको लागि एकदम टार्गेट उहाँको क्रुस थियो, त्यसबाट बलिदान भएपछि गाडिएर बौरी उठ्नुभयो, त्यसपछि उहाँले शिक्षा दिएर स्वर्गमा जानुभयो अनि मानिसहरूलाई संसारबाट अलग गर्नुभयो। येशू संसारमा हाम्रो उद्धार गर्न, परमेश्वर पिताको योजना जुन थियो त्यो पुरा गर्न आउनुभयो। जब उहाँले त्यो पुरा गर्नुभयो, उहाँ क्रुसमा चढेर बलिदान भएर पाप रहित हुनुहुन्थ्यो अनि उहाँ बौरी उठ्नुभयो र स्वर्गमा हुन्छ। यसो गरेर उहाँले उहाँको पिताको इच्छा पुरा गर्नुभयो। अनि उहाँ यहाँनिर भन्नुहुन्छ, म उहाँले आफैलाई पवित्र गर्नुभयो, त्यसैले हामी पनि सत्यतामा पवित्र हौ, भनेको मतलब हामी पनि परमेश्वरको इच्छाको लागि समर्पित अलग गरिएका हौ, उहाँको मात्र इच्छा हाम्रो योजना होस्, त्यो कुरा हो। त्यस कारणले ताकि उहाँद्वारा पिताको इच्छा हामीले पुरा गर्नु सकौँ। मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा जानु सक्दैन, तर त्यो जसले पिताको इच्छा गर्छ, तपाईँलाई थाहा छ है, त्यो सुसमाचारमा येशू प्रभुले भन्नुहुन्छ। हामी पनि अलग गरिएका छौँ ताकि हामीद्वारा ख्रिस्टको इच्छा संसारमा पुरा होस्, उहाँको महिमा हुन सकोस्। येशु संसारमा किन आउनुभयो? ताकि उहाँले संसारलाई परमेश्वरको कुरा घोषणा गर्न सकुन् र परमेश्वरको काम पुरा गरेर मानिसहरूलाई परमेश्वरसँग मिलापमा ल्याउन सकुन्। अनि त्यसैको यो प्रार्थनाको सुरुमा येशु प्रभुले यो कुरा भन्नुभएको छ उहाँको वचनद्वारा, होइन? अनि उहाँ अलग गरिनु, ताकि उहाँ अलग गरिनुभयो, उहाँ पवित्र हुनुभयो ताकि पिताको इच्छा उहाँले गर्नुभयो। उहाँ आफ्नो काम पुरा गर्न आफैलाई पूर्ण रूपमा समर्पण गर्नुभयो, कहिल्यै त्यसबाट यताउता लाग्नु भएन। हामीले हाम्रो काम अथवा हाम्रो बोलावट पुरा गर्न आफैलाई समर्पण गर्नुपर्छ। हाम्रो बोलावट के हो? प्रष्ट हुनुपर्छ, संसारबाट गएर उहाँको, संसारमा गएर उहाँको योजनालाई घोषणा गर्ने, उहाँको वचनलाई, उहाँको राज्यलाई, सुसमाचारलाई घोषणा गर्ने। अघि मैले सुरुमा तपाईँले मण्डलीको उद्देश्य उहाँको लागि गवाही हुने, घोषणा गर्ने, टेस्टिमनी हुने भनेको चाहिँ दुई किसिमले, एउटा चाहिँ जीवन जिएर प्रदर्शन, अर्को चाहिँ डिक्लेयर गर्ने घोषणा मुखबाट, वचनबाट, यो दुईटै किसिमले। अनि यो चाहिँ हरेक विश्वासीको लागि हो, यो चाहिँ पास्टर, अगुवा, सुसमाचार प्रचारकको लागि मात्रै होइन। बीस पदमा के छ? म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा म माथि विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गर्छु। येशु प्रभुले यो सबै प्रार्थना उहाँसँगै भइराखेका चेलाहरू जो 11 थिए, एकजना त धोका दिइसक्यो, उनीहरूको लागि मात्रै होइन, तर ती चेलाहरूले त पछि प्रेरित भएर परमेश्वरको वचन लेख्छन् अनि त्यसमा विश्वास गर्ने हामीहरू उहाँका चेला भएका छौँ, हामीहरूको निम्ति पनि येशु प्रभुले यो सबै कुरा प्रार्थना गर्नुभएको छ। त्यसकारणले येशु प्रभुमा विश्वास गरेर हामी पनि उहाँमा सुरक्षित र उहाँको योजना इच्छा पुरा गर्न सक्छौँ। यिनीहरूको पवित्रीकरण, पवित्रता अथवा येशुको निम्ति अलग भएर परमेश्वरको इच्छा पुरा गर्न हामी पनि समर्पण भएको हुनुपर्छ अनि उहाँको वचनलाई घोषणा गर्ने हुनुपर्छ। एउटा महत्त्वपूर्ण सत्य यहाँ हामी सुनौँ, जबसम्म पवित्रीकरण हुँदैन हामीले साक्षी हुन सक्दैन। तपाईँले जबसम्म केवल येशु मात्रलाई प्रभु बनाउनुहुन्न, सम्पूर्ण संसारिक कुरा त्याग्नुहुन्न, तपाईँ गर्न सक्नुहुन्छ, तर तपाईँको आत्मिक काम केही पनि हुँदैन। तपाईँद्वारा प्रभुले काम गर्नुहुन्न, तपाईँद्वारा जागृति आउने काम गर्ने पवित्र आत्मामा तपाईँ पवित्र हुनुपर्छ, तपाईँमा परमेश्वरको वरदानको काम हुन थाल्छ, तपाईँले गरेको कुरामा परमेश्वरको आत्माले काम गर्न सक्छ। त्यस्तो नहुनलाई चाहिँ, त्यस्तो हुनलाई चाहिँ तपाईँहरू म पवित्र हुनुपर्छ। होइन भने हामीले गरेका जतिसुकै ठुल्ठुलो काम, जमातहरू देखाएर हामीले धेरै गन्ती गरेर त्यसको काउन्ट हुनेवाला छैन, परमेश्वरको राज्यमा केही अर्थ राख्दैन। हामीले बोल्दाखेरि कुन शक्तिमा बोल्छौँ, परमेश्वरको शक्ति कि आफ्नै शक्ति, त्यसले नै हामी साँचो हौँ कि झुटाउँ भन्ने कुरालाई निश्चय गर्छ। तर परमेश्वरको शक्ति आत्मामा बोल्ने मान्छे के हुन्छ? संसारलाई त्यागेर ख्रिस्टमा जन्मिएको हुन्छ, उसमा धार्मिकता हुन्छ, प्रिय रो कहिल्यै दाहिने बायाँ जाँदैन। उसको मैले अघि नै भनेको थिएँ, सुत्ने बेलामा र उठ्ने बेलामा उनीहरूको सुरुको सोच परमेश्वरको गवाही हो, परमेश्वरको योजना हो, उहाँको महिमा हो, उहाँको पवित्रता हो। जबसम्म त्यो कुरो तपाईँ र ममा हुँदैन, उहाँलाई हामीले प्रभु बनाएको हुँदैन। त्यसकारण परमेश्वरको सेवा गर्ने योग्यता चाहिँ संसारिक कुरा र पापबाट अलग, केवल परमेश्वरको इच्छा गर्नलाई आफैलाई अलग गर्ने, परमेश्वरमा समर्पण हुने, उहाँको गवाही दिने योग्यता हाम्रो जीवनको पवित्रीकरण हुनै पर्छ। किनभने हामी पवित्र भएर मात्रै उहाँका हुन्छौँ। जब हामी उहाँका हुन्छौँ, हामी उहाँको निम्ति जिउन सक्छौँ, किनभने हाम्रो निम्ति प्रभु संसारमा आएर बलिदान हुनुभयो। त्यो चाहिँ साक्षी, हाम्रो जीवन र हाम्रो बोली, आवर लाइफ्स एन्ड आवर लिप्स, हामी गवाही बन्न सक्छौँ, हामी उहाँको साक्षी दिन सक्छौँ। प्रत्येक क्रिस्चियनमा यो बोलावट छ, येशु ख्रिस्टको साक्षी हुन। उहाँले प्रत्येकलाई साङ्क्टिफाई गर्नुहुन्छ, सेट अपार्ट, अलग गरिने, ख्रिस्टको लागि गवाही हुनलाई। हामीलाई किन पवित्र गर्नुहुन्छ, किन धर्मी ठहराउनुहुन्छ? ख्रिस्टको गवाही हुनलाई। तपाईँ जहाँ हुनुहुन्छ, वास्तवमा पुरा समय कतिचोटि मान्छेहरूले के विचार गर्छ भने, हामीहरू त भेटिदिए पुग्छ, पास्टरलाई तलब दिने उसले प्रचार गर्छ सिद्धि, त्यस्तो चर्च चाहिँ येशूको चर्च होइन।
येशूको चर्चमा सबै व्यक्तिहरू पवित्र आत्मामा जीवित हुन्छन्। येशूको शरीर हो अनि सबै व्यक्तिहरू उहाँको गवाही बन्नुपर्छ। प्रेरित एकको आठ पवित्र आत्मा पाउने र शक्ति पाउने र उहाँको निम्ति गवाही हुने हरेक क्रिस्चियनको लागि हो। त्यस कारण यो कुरो तपाईँले विचार्नु, पावल यति ठुलो प्रयोग भएको व्यक्ति, उसले आफ्नो खर्च आफ्नै कामले पाल बनाएर आफैलाई पाल्थ्यो। वास्तवमा यो फुल टाइम र पार्ट टाइम भन्ने कुरा, सेकुलर भन्ने कुरा परमेश्वरको राज्यमा हुँदैन। तपाईँ र मैले जसरी समय, किनभने हाम्रो सम्पत्ति पनि प्रभुको हो, हाम्रो काम पनि प्रभुको हो, हाम्रो समय पनि प्रभुको हो, हामीले हर हिसाबले हाम्रो परिवार पनि प्रभुको हो, हाम्रो सबै कुरा प्रभुको महिमाको लागि हामीले खर्चाउनुपर्छ, त्यसको लागि प्रभुमा चढाउनुपर्छ। त्यसकारण तपाईँ र म पवित्र भएपछि मात्र हाम्रो गवाही हुन्छ। प्रत्येक क्रिस्चियनको बोलावट उहाँको लागि गवाही हुने हो। कलसी 3:17 तपाईँलाई म पढ्न चाहन्छु। 3:17 के लेखेको छ? कुरा वा काममा जे जे गर्छौ सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशूको नाउँमा गर। यो हरेक व्यक्तिलाई, हामीले जे जे गर्छौँ यही कुरा भनेको छ। म धेरै वर्ष अगाडिको कुरा याद गर्छु, सायद योभन्दा 35-38 वर्ष अगाडि होला। म चाहिँ सुरुदेखि नै अलिकति परमेश्वरमा समर्पित सिरियस थिएँ। एकजना जवान मान्छे त्यतिखेर जवान सङ्गतिमै थियो, आराधनामा जवान सङ्गतिको लिडर थिएँ म। अनि त्यो मान्छेले मलाई भनेको कुरा मेरो कानमा अहिले पनि गुन्जिरहेछ। हामीले के भन्छ, खुट्टै तानेर मर्नु पर्दैन, पुरै सिरियस हुनु पर्दैन, त्यस्तो भनेको थियो उसले। तर म चाहिँ सिरियस हुने मान्छे होइन, परमेश्वरमा समर्पित हुने मान्छे। अनि त्यो मान्छेको जीवनमा धेरै उतार चढाव आयो, कति के भयो तपाईँलाई अहिले म भन्दिनँ। अहिले चाहिँ फेरि पश्चाताप गरेर ऊ परमेश्वरमा राम्रै छ, र उसको धेरै ठुलो गल्ती, धेरै ठुलो कुरा भयो। तपाईँ त्यस्तो जीवन जिउनुहुन्छ भने परमेश्वरले तपाईँलाई धेरै अप्ठ्यारोबाट लानुहुन्छ, किनभने परमेश्वरको दण्ड पनि आउँछ कहिलेकाहीँ। हामीले होसियारी हुनुपर्छ प्रियहरू। त्यसैले वचनमा जे गर्दाखेरि पनि तपाईँ र मेरो जीवन संसारमा प्रभुलाई धन्यवाद दिएर येशूको नाउँमा येशूको खातिर गर्ने गर्नुपर्छ होइन। अनि त्यसो भन्दै गर्दा हामीले भाँडा माझ्ने काम गरौँ, हामीले किताब पढ्ने, टिचिङ गर्ने, मान्छेलाई शिक्षा दिने, चाहे जेसुकै काम गरौँ, येशू ख्रिस्टको नाउँमा कुनै काम सानो ठुलो हुँदैन। तपाईँ र म येशू ख्रिस्टको नाउँमा यो कुरा गर्नुपर्छ। ख्रिस्टको नाउँमा, ख्रिस्टलाई ग्रहण गर्ने व्यक्तिहरू येशूका हुन्। उहाँको प्रार्थना हाम्रो लागि, हामीलाई सुरक्षित होस् भनेर उहाँले गर्नुभएको छ। अनि तपाईँलाई म यो 2-3 पद पढेर सिद्धाउँछु कि तिमीहरू सबै एक होउन्, के पिता तिमीहरूलाई ममा, तिमीहरू ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिमीहरू पनि हामीमा होन्। अर्को कुरा, येशू प्रभुले यहाँ प्रार्थना के गर्दै हुनुहुन्छ, एउटा पवित्रीकरण, एउटा उहाँले हामीलाई उहाँको सेवामा पठाउने कुरा गर्नुभयो। त्यसपछि अर्को कुरा के छ, यहाँ हामी एक हुने, अनि कस्तो खालको एक। उहाँले उदाहरण चाहिँ पिता र पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको एकता, उहाँ के कुरामा, विचारमा, थिङ्किङ, मन, योजना, उद्देश्य, सबै कुरामा एक हुनुहुन्थ्यो। जस्तो पिताले कहिले भन्नुहुन्थ्यो, के अरे येशू प्रभुले, जहिले पनि म पिताको इच्छा गर्दैछु, मेरो आफ्नो कुरा के पनि गर्दिनँ। मण्डलीका प्रियहरू, दाजुभाइ दिदीबहिनीहरूमा विचारमा, योजनामा, उद्देश्यमा एक हुनुपर्छ। त्यसको मतलब कसैले कसैको बारेमा केही कुरा काट्दैन, कसैको कुरा कसैले सोच्दैन, हामी एक विचारको हुन्छौँ। त्यो परमेश्वरको वचन हो, मण्डली त्यस्तो हुनुपर्छ। त्यसैले हामीलाई येशूको शरीर भनिएको छ। हामी सबै उत्तिकै जान्ने छैनौँ होला, हाम्रो क्षमता फरक छ होला, तर हृदय येशूलाई दियो भने हामी एउटै मनको हुन सक्छौँ। त्यही कुरा यहाँ लेखेको छ। अनि यहाँ भनिएको छ, जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा, त्यसरी तिनीहरू पनि हामीमा होन्। उहाँमा भएर मात्रै तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। संसारमा हामी गवाही हुन्छौँ, उनीहरूलाई हामी विश्वासमा ल्याउन चाहन्छौँ, तर उनीहरूले विश्वास गर्न सक्ने कारण के हुन्छ, तपाईँ र म एक हुने, मण्डलीका व्यक्तिहरू उद्देश्यमा, योजनामा, विचारमा एक हुने, एउटै मनको हुने। त्यसपछि मानिसहरूले प्रभु परमेश्वर संसारबाट आउनु भएको येशू प्रभुलाई पिताले पठाउनु भएको भनेर विश्वास गर्छन् भनेर यहाँ लेखिएको छ। त्यसपछि 23 पदमा के छ, म यिनीहरूमा अनि तपाईँ ममा र यिनीहरू पूर्ण रूपले एक हुन्, फेरि त्यही एक हुने कुरा दोहोऱ्याइएको छ। त्यसकारण यहाँ दुई तिनवटा पदहरूमा के छ, एकताको बारेमा बढी जोड दिएको छ। अघि तपाईँलाई मैले एकताको बारेमा सुरुमै फिलिपी 1:27 एफिसी 4:1-3 पढेको थिएँ। एकता आज तपाईँले प्रस्ताव गर्नुपर्ने हुनसक्छ, यदि तपाईँ कोहीसँग एक हुनु भएको छैन, तपाईँको फरक विचार छ, अर्को व्यक्ति खराब छ भनेर नसोच्नुहोस्। तपाईँ एक हुनुहोस्, धार्मिकतामा जिउँदाखेरि हामी सबै एक हुन्छौँ। तपाईँले गरेका एक्सनहरू क्रियाकलापहरू धार्मिक हुनुपर्छ। अनि यहाँ के छ, अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानुहोस्। हामी एक भयौँ भने तपाईँले मलाई पठाउनु भएको हो, अनि मलाई प्रेम गर्नुभएको जस्तो तिनीहरूलाई प्रेम प्रेम गर्नु भएको हो भने संसारले जान्छ। तपाईँ र म जब पूर्ण रूपले एक हुन्छौँ, परमेश्वरको प्रेम जस्तो येशू प्रभुलाई छ त्यस्तै हामीलाई पनि त्यही प्रेम छ भनेर संसारलाई थाहा हुन्छ। कति गहिरो कुरा छ यहाँ। त्यसपछि संसारले विश्वास गर्नेछन्, संसारले जान्नेछन्, बुझ्नुभयो। त्यसकारण तपाईँ र मेरो एकता अति आवश्यक छ। अनि अन्तमा 17:24 के छ, पिता म इच्छा गर्दछु कि तपाईँले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहन् र मेरो महिमा देखुन्, जुन महिमा संसारको सृष्टि हुन अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईँले मलाई दिनुभएको थियो। अर्को कुरा महिमाको कुरा छ। जब जब एकता आउँछ प्रियहरू, विश्वासीहरूमा एकता आउँछ, त्यहाँ महिमा हुन्छ, त्यहाँ परमेश्वरको उपस्थिति हुन्छ, त्यहाँ परमेश्वरको आनन्द हुन्छ। अनि तपाईँ र म प्रभुमा जब एकतामा आउँछौँ, यो सबै कुरा त्यहाँ देखा पर्दछ। शैतानको उपस्थिति त्यहाँ हराउँछ। मण्डलीको एकताको निम्ति येशू प्रभुले सबै आज्ञा दिनुभएको छ, अनि शैतान त्यसको विरुद्ध गर्छ, अनि मण्डलीमा विभिन्न किसिमका फुट ल्याउने काम गर्छ शैतानले। तर तपाईँ र म प्रभुमा हुँदाखेरि, विश्वासीहरू नमिल्दाखेरि मण्डलीमा विभिन्न किसिमका शैतानले त्यही गर्छ, मण्डलीलाई संसारिक मान्छे जस्तै एक अर्कामा डाड गर्ने, एक अर्कामा लोभ गर्ने, एक अर्कामा शक्तिको होडबाजी गर्ने, बाजा बजाउनेहरू मेरो बाजा राम्रो भनेर अर्काको बाजा बजाउन नदिने, गीत गाउनेहरू मेरो गीत राम्रो भन्ने, प्रचार गर्नेहरू मेरो प्रचार, यो सबै शैतानको काम हो। यद्यपि तपाईँले ठिकै कुरा गरेको जस्तो लाग्छ, प्रभुलाई तपाईँको जीवनमा काम गर्न दिनुहोस्। संसारले विश्वास गर्छ, त्यसपछि तपाईँ र ममा एकता देख्छ। त्यसकारणले प्रेम, जब तपाईँ र म प्रेममा हुन्छौँ, सम्बन्धमा हुन्छौँ, तपाईँ र मेरो माइन्ड भनेको चाहिँ थिङ्किङ विचार, तपाईँ र मेरो एफोर्ट भनेको चाहिँ तपाईँ र मैले गर्ने काम अनि उद्देश्य, यी सबै कुरामा हामी एक हुन सक्छौँ। अनि यसरी हामीले उहाँको सुसमाचार मानिसहरूको बिचमा घोषणा गर्न सक्छौँ, अनि मण्डलीमा साँच्ची नै परमेश्वरको महिमा हुन्छ। परमेश्वरको महिमाले अझै मानिसहरूको बिचमा उहाँको महिमा प्रकट हुन्छ, परमेश्वर प्रकट हुनुहुन्छ। अहिले मण्डली नै हो जसले परमेश्वरलाई संसारको अगाडि प्रकट गर्ने काम गर्छ। त्यसकारणले यो सबै कुरा हुनलाई तपाईँ र मेरो जीवनमा क्रुसले त्यसको काम सिद्धाउनु पर्छ। हाम्रो जीवनमा पुरा काम जब क्रुसले गर्छ, हामी सबै खाले संसारिक पापलाई त्याग्न सक्ने, पापलाई घृणा गर्ने व्यक्तिहरू हुन्छौँ, अनि हाम्रो अनुभव प्रभुको उपस्थिति र पवित्रतामा हुन्छ। त्यसपछि तपाईँ र मेरो कुनै पनि सेवाकाईमा परमेश्वरको आत्माको शक्तिमा हुन थाल्दछ, अनि त्यसबाट केवल परमेश्वरको महिमा खोज्ने हामी हुन्छौँ, हामी परमेश्वरमा समर्पित हुन्छौँ। त्यसकारणले प्रियहरू, मण्डलीको काम येशू ख्रीष्टलाई घोषणा गर्ने, तर पहिलो कुरा तपाईँ र म ठिक सम्बन्धमा मण्डलीमा परमेश्वरसँग, तपाईँ र मेरो माइन्ड एफोर्ट पर्पस, हामी त्यसमा एकता हुन सक्छौँ। अनि यो एकता नभएकाहरू दुःखको कुरा हो। प्रार्थना गर्नुहोस्, तपाईँ विद्रोही भएर बस्नुहुन्छ, शैतानको सेवा गर्नुहुन्छ, तर परमेश्वरको दण्ड आउँछ। त्यसकारणले हामीले परमेश्वरतिर फर्कनु पर्छ मौका छँदै। आउनुहोस् हामीहरू प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ आज जुन वचन हामीले हेरेका छौँ, यो
योहन्नाको 17 अध्यायमा हाम्रो हृदय अझै कमलो हुन सकोस्, तपाईँतिर विनम्र हुन सकोस्, ओपन हुन सकोस्, अनि तपाईँको निम्ति प्रयोग हुने तपाईँका चेलाहरू, छोराछोरीहरू एकअर्कालाई एकतामा रहन सक्ने, तपाईँको कामको लागि अलग भएको, पवित्रीकरणमा बढेको, अनि तपाईँको महिमा गर्ने व्यक्तिहरू बनाउनुहोस्, मण्डलीमा साँच्ची नै तपाईँको महिमा पुर्याओस्, एक एकलाई एकतामा ल्याइदिनुहोस् प्रभु, जहाँ समस्या छ, जोसँग आज तपाईँ बोल्नु भएको छ उनीहरूलाई कठोरता होइन, फेरि सैतानले उनीहरूलाई त्यो वचन जसरी बाटामा छरिएको वचन चराले टिप्छ, ढुङ्गामा परेको घामले मर्छ, झाडीमा परेको निसासिएर काम लाग्दैन, तर मलिलो माटोमा परेको प्रशस्त फल दिन्छ। प्रभु आजको वचन हाम्रो हृदयमा मलिलो माटोमा परेको चाहिँ होस्, हामीले फल फलाउँ, तपाईँको महिमा भएको होस्, येशु प्रभुको नाउँमा। औ परमेश्वर पिताको प्रेम, पवित्र येशु प्रभुको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता हामी एक एकसँग सदा सर्वदा एकनाशको भइरहन्। आमेन।